The path of knowledge is the way to Jannah. The path of knowledge is the way to Jannah.
Alhamdulillahi Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Mursaleen. Amma ba'd. فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله Welcome to our transmission Path to Success. And today we bring to you another important topic, and is blaming. Ji ha, it's very easy to blame each other, but the problem is to rectify and realize our own problem, our own fault is a difficult part. Inshallah, we'll discuss about the blaming and kis kis tarike se log blame game khelte hain, agar simple words mein aap kahe, ek dusre ke upar, chahe husband and wife ho, chahe children ho, chahe bade ho, colleague ho, worker ho, boss ho, har koi dusra aapko nazar aayega kahin na kahin kuch na kuch jo hai wo apne cheezon ko lene ki bajaye dusron ke upar jo hai wo blame karta hua nazar aa raha hoga. Aaj iske upar baat karenge. Aaj hamare sath mashallah Tariq Madni, Iftikhar bhai, Shahid bhai and Mubin Madni with us, inshallah. And Durud-e-Pak ki fazilat sunenge. Phir aage badhte hain, inshallah. The beloved Rasul sallallahu alayhi wa sallam has said, the person closest to me on the day of judgment will be the one who would have recited Durud-e-Pak in abundance. Sallu ala al-Habib sallallahu ta'ala ala Muhammad sallallahu alayhi wa sallam. Inshallah, azza wa jal, we start with the recitation of Holy Quran. Aaj hamare saath Mubin Madni, inshallah, aaj hain. اور بہت پیارے انداز میں تلاوت قرآن پاک کرتے ہیں, آئیے سنتے ہیں انشاءاللہ.
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم إنا أعطيناك الكوثر فصل لربك وانحر إن شانئك هو الأبتر أمرت بالله صدق الله العظيم
صلوا على الحبيب
صلى الله تعالى
على محمد صلی علی نبینا صلی علی محمد صلی علی کریمنا صلی علی محمد نگاہ لطف کے ہے رے یار ہم بھی تمہاری ایک نگاہ ہے کرم میں سب کچھ ہے پڑے ہوئے تو سرے را گزار ہم بھی ہیں پڑے ہوئے تو سرے را گزار ہم بھی ہیں نگاہ لطف کے امیدوار ہم بھی ہیں جو سر پہ رکھنے کو مل جائے نال پاک حضور جو سر پہ رکھنے کو مل جائے نال پاک حضور تو پھر کہیں گے کہ ہاں تاجدار ہم بھی ہیں تو پھر کہیں گے کہ ہاں تاجدار ہم بھی ہیں یہ کس شہد شہ والا کا صدقہ بٹتا ہے یہ کس شہن شہ والا کا صدقہ بٹتا ہے کہ خسرو میں بڑی ہے پکار ہم بھی ہیں نگاہ لطف کے امیدوار ہم بھی ہیں ہماری بگڑی بنی ان کے اختیار میں ہے ہماری بگڑی بنی ان کے اختیار میں ہے سپرد انہی کے ہیں سب کا روبار ہم بھی ہیں سپرد انہی کے ہیں سب کا روبار ہم بھی ہیں حسن ہے جن کی سخاوت کی دھوم عالم میں حسن ہے جن کی سخاوت کی دھوم عالم میں انہی کے تم بھی ہو اکرے زخار ہم بھی ہیں انہی کے تم بھی ہو اکرے زخار ہم بھی ہیں نگاہ لطف کے امیدوار ہم بھی ہیں لیے ہوئے یہ دل بے قرار ہم بھی ہیں
سبحان اللہ سبحان اللہ انشاءاللہ we start our topic بہت جملہ بڑا ایزی ہے لیکن پرابلم یہ ہے کہ اس کی کنسیکوئنسز ہمیں نہیں پتا ٹو ٹائپس آف ایٹیٹیوڈ وی فائنڈ کامن ان آور سوسائٹی ایدر دے آر ینگسٹرز اور دے آر ایلڈرز ایون ان ہاؤسز اسکول کالجز یونیورسٹیز ایون ورک پلیسز One is complaining attitude and another one is blaming attitude. And ye dono mix chal rahe hote hain. Complaining attitude bhi bahut zyada hai aur blaming attitude bhi bahut zyada hai. Aur iski wajah se problems bhi bahut zyada ho raha hai. Talk shows hain, debates hain, bahut sari cheeze ho rahi hain. Lekin speaker bahut hai, practically karne wale kam hai. جس کی وجہ سے بہت زیادہ بلیم جو ہے وہ ایک دوسرے کے اوپر کیا جاتا ہے انشاءاللہ مدنی پھول لیں گے ہمارے مبلغین سے ویل سٹارٹ ود آور افتخار بھائی افتخار بھائی another topic and is a hot issue in our society is about blaming each other
جی شاہ صاحب it's a very interesting topic blame is taken very lightly the blame game as we say is mentioned a lot and we do it throughout our day unknowingly sometimes we blame others we have to remember that blame If you go a little step further, it can go to a more severe level of accusation. And when it goes to accusation, it can even go to a more severe level of slander. And we know, we've learned that slander is worse than backbiting. So when we are playing the blame game, it's easy to blame somebody else, to throw that responsibility onto another individual and say, it's not my problem, it's their problem. Or we blame others. When things are not going our way, we dare to blame others. And we tend to look for fault in others very quickly as well. Rather than rectifying and sorting our own situation out, we're blaming people around us. Normally, it could be family, it could be the wider community. It's mentioned that Sayyidina Yahya bin Mu'az, alayhi rahmah, commentated, I'm surprised at those individuals who point fingers at others, and yet they don't look at themselves. So this blame game that takes place, if you just look at the situation of our youth, you ask about the youth, the parents, they will blame the school. It's the school's fault. They're not teaching them properly these days. They don't give them attention. The curriculum's wrong. And you go to the school, you speak to the teachers, you say, they'll say the parents are not giving us any support. It's the parents' fault. They're not giving them time. They're not giving them encouragement. We never see the parents. And when you speak to the parents, they'll blame the madrasa. They will say that the teachers at the madrasa, they don't teach them properly. Manners, etiquettes, Quranic wonders, Quranic stories, make them into a proper role model. It's the madrasa's fault. And this circle goes around and around. And who's standing in the middle? The individual standing there seeing everybody going around and he's not changing. So the responsibility we have to take, the blame game has to stop. And the responsibility if every individual takes their responsibility from parent to teacher to the teachers of the madaris, then inshallah azawajal, you'll see there's progress in the individual. And if we look at ourselves, rather than blaming others, we can't blame people, Shah Sahib. You know, how are we going to blame on the Day of Judgment? If we didn't read our own salah, we can't point the finger and somebody else says, your fault. You used to take me outside. You used to take me out to the clubs. You used to take me out to football. It's your fault. He's going to be blaming you. It's your fault. You can't be blaming. And so no one's going to accept that blame on the Day of Judgment. Everybody's got their own responsibility. We are own people. Okay, yes, in the household, you do get issues where did you put the keys? You must have picked them up last. You must have placed them. We can't find them. Where did you put the mirror? We can't find it. Okay, the blame game at that level is a little bit, you know, it carries on in the house all day. That's why it's mentioned that whenever we take something, put it back in its proper place. You can save hours. That blame game is on a low level, but it builds up from there. And the blame game, it will get worse. So if we cut out the habit of blaming others and taking responsibility, inshallah azawajal, our household, our communities will start to improve inshallah.
MashaAllah, sir. Bahut sari cheeze isme aa rahi hai, mujhe bhi zehen mein aa rahi hai, aapne misal di hai. Log apni cheez chhod dete hain. You will never be successful if you only focusing to blame other people. Remember, ab aap ghar mein relation mein baat ki, aapne rakha blame kar rahe hote hain. Walid aaya, but complaining or blaming, main dono ko le raha hu. Ek to aadat ho gayi complain karne ki, اور اس کے ساتھ بلیمنگ جڑی جاتی ہے. جب پتا چلتا ہے کہ یہ آپ کا قصور ہے, پہلے تو آپ کمپلین کر رہے ہوتے ہیں. مثال کے طور پہ گھر پہ فادر آئے گا, ویز مائی شوز, سٹارٹ کمپلیننگ فار نو ریزن, اینڈ دی کڈز, ان کو پتا چل گیا جی یہ جوتے مل نہیں رہے, سیٹ اپ, ابو مجھے نہیں پتا چھوٹے نے کیا. اب یہ بلیم شروع ہو گیا, یعنی پورا گھر انوالو ہو گیا. اب بچوں کی امی آئیں تو وہ انہوں نے کہا جی چھوٹے کو اس سے پہلے کہ والد صاحب کچھ کہیں, بولے تم نے کہیں رکھے ہوں گے. اب گھر کے اندر کمپلیننگ بھی شروع ہو گئی, بلیمنگ بھی شروع. شروع کہاں سے ہوا کہ میں جو فرد ہے نا, وہ اپنے آپ کو دیکھے وہ کیا کر رہا ہے. اب وہ بچہ بچپن سے ہی اپنے بھائی بہن کے اوپر بلیم کر رہا ہوتا ہے, ہی ڈن اٹ, کس نے کھایا, میں نے نہیں کھایا, اس نے کھایا. جھوٹ بولنا شروع کر دیتے ہیں, हालांकि हमें बचपन से ही बच्चों को सिखाना पड़ेगा कि बेटा ये ब्लेम करना, ये किसी पे तोम, अच्छा अगर सच्ची भी हो गई तो गीबत में कहीं आती है ना, तो गीबत में आती है, चुगलियों में आती है, बोहतान में आती है, ये सारी चीजें कर करके पूरे माशरे को बर्बाद कर रही
है। Shah sahab, if you look at the low level of blame, we're about to leave the house and we can't find the keys, we're getting late for work, we're getting late to go somewhere, we're blaming everybody else. To the son, you must have picked up the keys. To the mother of the children, where did you put the keys? Everywhere we look and then we find them in an inside jacket pocket. We become embarrassed ourselves. Yeah. But then do we say to everybody, I'm sorry, you know, they were in my... We don't. We say, look, you should have known that they were inside my... How are they supposed to know that they're inside your inside jacket? Or your debit card, or you can't find something. We end up blaming everybody in the house. But when we do find it, where we hid it under the mattress or somewhere, wherever, under the pillow, then we find it. But do we apologize to the children and say, sorry, look, it was my fault? We say, look, it's your fault. You should have told me it's there. But the blame game, then it continues. And the children, like you said, they pick up on it and they continue to blame. So when there, something happens, the water spills. Who did it? It was him. He blames his brother. His brother blames somebody else. And then the blame
game... Achha, saamne gira hoga na, kha rahe honge, haath se gira hai. Isne push kiya tha. Ek dusre mein blame chal rahi hogi. Halanki tarbiyat ki kami hai. Hamara Islam kya kehta hai? Quran ke andar, ahadith ke andar... इल्जाम तराशी बोहतान इसकी कितनी वईदात हैं, कितना मना किया गया है, कभी हमने पढ़ा है। इंशाल्लाह ये मुबल्लिगीन से मजीद मदनी फूल सुनते हैं। माशाल्लाह तारिक मदनी भी हमारे साथ है। तारिक भाई बड़ा इंटरेस्टिंग टॉपिक है और कहें कि घर घर की और हर क्या कहते हैं ऑर्गेनाइजेशन के अंदर ये चीज है तो गलत नहीं होगा।
जी बिल्कुल सही साहब, ऐसे ही है कि तकरीबन हर घर में ये प्रॉब्लम पाई जाती है। इसमें जो है नेग्लिजेंस भी बहुत ज्यादा है। हम एक्यूजिशन कर रहे होते हैं, तोहमतें लगा रहे होते हैं, किसी पर इल्जाम तराशी कर रहे होते हैं और हमें इस बात की तरफ ध्यान ही नहीं होता कि हम कर क्या रहे हैं और उसका क्या जो है ना वो रिजल्ट क्या निकलेगा। और यहाँ पर कुरान मजीद फुरकान हमीद की आयत बयान करूंगा। ये आयत जो है औरतों पर, खवातीन पर एक्यूजिशन, उन पर तोहमत लगाने के हवाले से सूरह नूर में बयान की गई है। और इससे जो ना बहुत सारे हमारे जो इस्लामी भाई हैं वो दर्स हासिल करें कि किसी पर कोई तोहमत लगाना किस कदर जो ना इसका क्या रिजल्ट है। खुद कुरान मजीद फुरकान हमीद में देखें, अल्लाह ताला इरशाद फरमाता है, इन्नल लजीना यरमूनल मुहसनातिल गाफिलातिल मुमिनाती अल गाफिलातिल मुमिनात, बेशक वो जो अनजान पाक दामन ईमान वाली औरतों पर बोहतान लगाते हैं, अलगाफिलातिल मुमिनाती, उन मोमिन औरतों पर बोहतान लगाते हैं, तो कंजुल इरफान ने इसका तर्जमा यह बयान किया गया, लुइनु फिद दुनिया वल आखिरा, इसका तर्जमा बयान किया गया कि इन पर दुनिया और आखिरत में लानत है, वलहुम अज़ाबुन अज़ीम, और उनके लिए बड़ा अजाब है। और आगे क्या इरशाद फरमाया, आज तो एक्विजिशन हम करते हैं ना और बस शायद हम ये समझते हैं कि बस ये मुझे ही पता है। देखिए अल्लाह ताला क्या इरशाद फरमाता है, आगे इरशाद फरमाता इसी आयत नंबर 34 सूरह नूर में अल्लाह ताला इरशाद फरमाता है, यौम तशहदु अलैहिम अलसिनतुहुम, जिस दिन उनके खिलाफ उनकी जबानें, व अयदीहिम और उनके हाथ, व अर्जुलुहुम और उनके पांव गवाही देंगे, बिमा कानु यअमलून, जो उन वो करते थे। और आगे इरशाद फरमाया कि यौम इन्नी युवफ्फीहुमुल्लाहु दीनहुम, उस दिन अल्लाह ताला उनकी पूरी सच्ची सजा देगा और वो जान लेंगे कि अल्लाह ताला ही सरी हक है। तो देखिए कुरान मजीद फुरकान हमीद ने अगरचे ये औरतों के मुतालिक बयान किया गया कि जो औरतों पर इल्जाम तराशी करते हैं, तो देखिए उनके लिए क्या बयान किया गया, लुइनु फिद दुनिया वल आखिरा, कि उनको दुनिया में भी जो उन पर लानत है और आखिरत में भी लानत है। और लानत जो है इटसेल्फ, अगर हम इसको देखें, लानत क्या चीज है, ये बहुत बड़ी जो है, आमतौर पर तो हम कहते रहते हैं भाई उस पर लानत है, उस पर लानत हो, फुला पर लानत हो, ये खींच जाने, ये बहुत बड़ी चीज है। लानत का मतलब ये है कि जब कोई शख्स किसी को लानत कर रहा है तो इसका मतलब ये कि वो ये कह रहा है कि वो शख्स महरूम बिरहमतिल्लाह, कि वो अल्लाह ताला की रहमत से महरूम हो जाए। और ये जो ना सबसे बड़ी समझने, यूं समझने कि उलमा ने यहां तक बयान किया कि इससे बड़ी कोई बद्दुआ नहीं हो सकती, इतनी बड़ी चीज है। तो अल्लाह ताला हम सबको एक्यूजेशन से, तोहमत से बचने की तौफीक,
आमीन आमीन। अहदीस में भी इसके हवाले से है और एक बड़ी क्या कहते हैं डराने वाली हदीस अबू दाऊद शरीफ के अंदर है, मैं पढ़ रहा था, जो ब्लाइट करके इसने किया है, इसने किया, ऐसे हुआ है, मैं नहीं था, मतलब अपने आप को क्लीन करने के लिए मुसलमानों पर ऐप लगाना, झूठी बातें करना, इसकी वजह से आज माशरे के अंदर बुराइयां फैल रही हैं। यू नो दिस फाइटिंग अगर देखें हमारी सोसाइटी के अंदर, और फैमिली ब्रेक हो रही है आपस में, हस्बैंड वाइफ के क्लैश हो रहे हैं, सास बहू के ऊपर ब्लेम कर रही होती है, बहू सास के ऊपर ब्लेम कर रही होती है, इन लॉज एक दूसरे के ऊपर ब्लेम कर, यानी कि लग रहा है कि हवा का हवा जो है ना वो बिगड़ा हुआ नजर आ रहा है। इल्ला माशाल्लाह बचने वाले भी है, ये नहीं है कि नहीं, लेकिन एक तादाद है जो सामने नजर आ रही है। उन्हें आपको जबरदस्ती क्लियर कराने की कोशिश, मैं सबसे नेक हूं, पता मैं नेक नहीं हूं, पता मैं सुतरा नहीं हूं। अच्छा किसी की हो भी गई गलती तो क्या हो गया, हमें इस्लाम क्या बात कहता है कि तुम दुनिया में मुसलमान के ऐप पे पर्दा डालो, अल्लाह कयामत में तुम्हारे ऐपों पर पर्दा डाल दे। लेकिन हम क्या कर रहे होते हैं कि हम तो पर्दे उठाने वाले, इधर तो इल्जाम तराची की बात हो रही, यहां तो मतलब पता भी नहीं है, मेरा कोई काम भी नहीं है, नथिंग रिलेटेड टू मी, फाइंड आउट कर रहा हूं उसके सोशल मीडिया पे क्या हो रहा है, ओ हो उसके घर में क्या हो रहा है, ओ हो उसकी बेटी के साथ क्या हो रहा है, फिर उस पर इल्जाम लगाते हैं। मैंने देखा था कि आपने वाकई देखा था, आपने क्या जो देखा था वो वाकई सच था? अगर वो उस दुकान से निकल रहा था तो इसका क्या मतलब आपने देखा था कि उस दुकान में माजल्ला क्या वो शराब लेने गया था? खबख इल्जाम लगा रहे होते हैं मुसलमान के ऊपर, ये मुसलमानों का तरीका नहीं है। हमें तो अच्छी जिंदगी गुजारने के बारे में बताया गया है और तरगीब दिलाई, और अच्छी जिंदगी ये नहीं होती जिसमें इल्जाम तराशी हो कि बस मैं साफ हूं और बाकी सारे बुरे। शाहिद भाई भी हमारे साथ है इंशाल्लाह, और केसेस भी बहुत सारे आते होंगे शाहिद भाई, और फिर कोर्ट, कोर्ट तो फिर आपसे रिलेटेड है फिर।
If you look at on this aspect, first of all, Islam teaches us to take our responsibility for our actions, rather than putting blames on others. But often, what we see is that people blame one another as an excuse to get away from the situation. When something goes wrong, are we more likely to take on the responsibility, put our hands up, yes, I've done this wrong, I shouldn't have done it, or are we more likely to put a blame on somebody else? What we have to realize is that when we point a finger at somebody else, blaming another, the three fingers are pointing back at us, that this person is maybe wrong, but wrong maybe three times as worse. We don't realize that because we think this person is wrong. But the issue here is, why do we blame others? You know, often people think, well, I'm not at fault here, this person is at fault. What we tend to see is that people don't take their full responsibility of what they've done. It's easier for them to shift the blame on somebody else and let somebody else take the rap. You know, it's so to say, pass the buck, you know, to somebody else, let them face the consequences rather than yourself. Because if you're going to accept the responsibility yourself, you'll probably be interrogated, you'll probably be told off as to why did you do this in this particular way? Why could you not, you know, do it in a different way? So rather than having to face that kind of questioning from somebody else, whether at home, whether at work, well, anyway, we tend to shift the blame at others in every aspect, especially in households with children. If one child has done something, they will at a young age blame one another, and instead of telling them, children, that look, if you've done it, just say you've done it, we're not going to be annoyed with you, you know, accept the responsibility. You know, we tend to encourage him, okay, he's done it, yeah, okay, no worries, he's done it, okay. So from the young age, the children are picking these points up. Well, I got away by blaming my younger brother, so in future, if I do something else, something at a bigger level, my parents are not going to say anything to me, so I can blame further on. But if we stop the children at a young age and tell the children, look, son, if you've done something, tell us. We're not going to be annoyed with you. We're not going to say anything bad to you. Be honest with us. Build that relationship with the children right from the beginning, and inshallah, the children will have the understanding with the parents. But because we don't have that, you know, we just laugh it off or, you know, turn a blind eye to it. Kids tend to get more of an open hand of blaming one another. And it's not only at home as well, it's at work. There's different way, aspects of blaming one another. Inshallah, throughout the program, we'll discuss other reasons why people blame one another.
Jisha Sahab, two things come to my mind is that the blame game, it leads to a lot of petty arguments, a lot of bickering, a lot of fighting. There was one incident, our brothers mentioned that some friends went out to play football. And out those, two of them were brothers. After the match, they're returning. And the two brothers at the front, they're on separate teams. They've lost now. One's won, one's lost already. One's angry, one's happy. Now they said on the way back, the car all of a sudden it stopped on the roundabout. And that's it. Everybody's looking around, is it broken down? What's happened? They looked at the fuel meter and there was no petrol. Now the blame game starts. The two brothers looked at him and said, didn't you take the car yesterday? He said, I didn't take it. The older brother must have took it. And they're arguing for 5 minutes now, who put in the petrol last? Now the three friends at the back, they're saying that, look, sort something out. You know, we need to get home. So they got out of the car and they said, instead of you arguing, let's push the car to the side and let's find a petrol station, get some petrol. So the blame game leads to petty arguments. It leads to bickering. It leads to feuds. And then lots of other things come out that maybe you don't want to say. And you've said because of blaming somebody or saying something that was on a low level. The other thing is that very closely, Shah Sahab, attached to blame is lying. Is lying. We can't accept that we've done something wrong. So instead of accepting, for example, I'll give you an example. Mubalik beautifully gave this example and it's a very good example. A person arrived late to work. Now instead of saying, look, I woke up late or slept late, it's my fault, I apologize. What did they say? They said, I'm late, why? Because my auntie has passed away. Now that blame they put onto their auntie for no reason. Right. And they've now, that's a lie as well. Because their auntie hasn't passed away. That's not the reason for him being late or for whatever reason, or there's a death in the family. Now they've killed their auntie for missing that day or being late to work on that day. Now their auntie's not dead. They've attached a lie to that. Now that lie, if you think of another situation, we haven't done our work, we haven't done our assignment, we haven't done our coursework, we haven't done our homework. Instead of admitting and apologizing to the teacher, we blame so many people. And the famous saying in this country, when you ask children, where's your homework? They say the dog's eaten it. Mm-hmm. That was a famous one that children used to use, that the dog has eaten the homework. Oh, now they've even reached that my mom, it's my mom's fault. And you come across children, they're blaming their parents for not doing their homework instead of taking that responsibility. So take that responsibility and with blame, make sure that we don't attach lies with it, because that lie, to cover up that one lie, Shahzad, what is it said? You have to tell 1,000 lies. Mm. So many other lies have to come now, that auntie or that grandma or that nan that you've killed off.
You have to remember.
You have to remember all your life. What day did she die? When did you kill her off? And next time, don't mention she's ill, because it's your only auntie, your only nanny, whatever you've said, that you've killed her. Now you can't make the excuse the next time that she is ill or she's in hospital. So one lie you have to remember and keep that stress in your mind. So don't blame anybody. Take that responsibility.
Momin jhoota nahi ho sakta. Ye yaad rakhiyega. Momin jhoota nahi ho sakta. Aur chahiye jo blaming hoti hai na, iske reason bahut saare. Hasad hai, dushmani hai, aage nikalna hai. Sasti shohrat chahiye hoti hai. Ke kuch hota na ke main iske baare mein, ye koi bada personality hai. इसके बारे में मैं कमेंट्स करूंगा ना, जैसी आया तो मेरे को शोहरत मिल जाएगी. सस्ती शोहरत के चक्कर में आखरत दांव पे लगा देते. वो पता है न्यूज़पेपर में छोटे थे तो एक वो आया कि अखबार वाला बेच रहा है, मर गया फला, मर गया फला, मर गया. बड़ा आदमी था कोई, तो भाई अखबार धड़ा तो बिकड़ा यार, देख रहे अखबार खुल के, वो कहीं नजर ही नहीं आ रहा, एक नजर आई है आगे लिखा हुआ अफवाह है. यानी उसको पता हुआ है और अपने अखबार बेचने के लिए, खामखाई के लिए इल्जाम तराशियां, खामखाई के लिए सारी चीजें लग रही. अच्छा, जिस पर इल्जाम लगाया, कभी आपने रियलाइज किया कि उसकी पूरी जिंदगी आपने बर्बाद कर दी? आपके जरा से इल्जाम लगाने से, जरा से आपने उसको लाइट लिया. फॉर एग्जाम्पल, एक मिसाल है कि एक पंचायत बैठी हुई ना, विलेज के अंदर पंचायत होती है, आपस में फैसला करते हैं. उसमें स्कूल का हेडमास्टर टीचर भी था, बैठे हुए सारे. हुआ क्या, एक गाय गायब हो गई थी, काफ डिसअपियर. अब वो भी बैठे हुए, यही बैठे, पंचायत बैठी, पूरे गांव वाले कि भाई गाय कहाँ है, ढूंढे, गए हुए लोग देखने. एकदम एक देहाती भागता हुआ आया और कहने लगे, मास्टर जी, वो जो हेड टीचर था वो भी बैठा हुआ जी, वो गांव थी ना गाय, वो आपके बाड़े में से मिल गई है. अब वो सब देखे, जी ये मास्टर साहब के बाड़े में क्या कर रही थी? अब मास्टर साहब बेचारे शर्मिंदा हो गए, उनको तो पता ही नहीं उनके बाड़े में कहां से आ गई है. वो चुप हो गए, लोग हल्के हल्के जाने लगे, मास्टर साहब की हिम्मत नहीं हुई. अब शर्मिंदा की लोग भी देख रहे, मास्टर साहब के और ये पंचायत बिठाई हुई है. अब वो लोग चले गए हल्के हल्के. थोड़ी देर का एक और देहाती भागता हुआ आया, कहता है वो मास्टर साहब, वो आपके बाड़े में नहीं, बराबर वाले बाड़े से मिली है. अब वो मास्टर साहब बिचारों का, क्योंकि लोग तो देख दाख कर चले गए, अब वो बेचारे क्या कहते हैं, उन्होंने क्या दिल में वही बोलेगे. अब आप एक एक गांव वाले के पास जाए, उनको बताए कि मेरे बाड़े से नहीं मिली है गाय, लेकिन इल्जाम तो लग गया ना, इज्जत तो चली गई. अब किस किस को जाकर क्लैरिफिकेशन देंगे? आपकी एक पोस्ट से, आपकी एक बात से, किसी की बच्ची का घर, किसी के बच्चे का घर, उनका अपना घर बर्बाद हो सकता है, लेकिन हमें इसके बारे में कोई परवाह नहीं है कि हमारी जरा सी वो ब्लेम गेम खेलने से उसकी हमेशा की जिंदगी तोहमत पे, लोग उसको कैसे देखेंगे, उसके बच्चों को कैसे देखेंगे, उसकी फैमिली को कैसे देखेंगे, हम इसके कॉन्सिक्वेंस रियलाइज नहीं करते हैं। बहुत गलत बात है ये, याद रखें। आज आप दूसरों के साथ कर रहे हैं, आपके साथ अच्छा नहीं होगा, इस दुनिया में भी बुरा होगा और बच गया इस दुनिया में, आखिरत में बहुत बुरा होगा। क्या क्या आजाबात है कभी इसके बारे में गौर करिएगा, मुबल्लिगीन सुनेंगे भी, लेकिन तौबा कर लें। अगर ऐसा नीयत होती है कि इसको किसी तरह बस सबके सामने जलील कर दूं, आपका भाई है यार, मुसलमान है, काय को जलील करोगे किसी को यार, उसकी इज्जत बरकरार रखना बचाना हमारा काम है, मुसलमान का एक जिस्म की तरह होते हैं। लेकिन हम ढूंढ रहे होते हैं कि हमें कोई मिल जाए, नहीं भी मिले तो झूठा इल्जाम लगाकर उसकी इज्जतों की धज्जियां उड़ा दें, तो ऐसा करने से बचें सब। जी मुबीन भाई,
आकिश शाह सर तुसी बड़ी अच्छी तरफ तवज्जो दिलाई है। एक तो यह अर्ज करांगा कि जिस टाइम एवं कोई गल साडे कोल पुज्जे सानू पहले तहकीक कर लेनी चाहिदी है। कुरान पाक दे अंदर भी हुक्म है कि फासिक कोई खबर लैके आवे तो फतह बैयानू, तहकीक कर लवो। अगर तहकीक कर लिया ना, हो सकता है काफी सारे साडे अखां दे अगे जिहड़े जाले आए ने ना वह दूर हो जाण, यह पॉसीबल है। बाकी वेखो शरीयत अलहमदुलिल्लाह साडी हर मामले च गाइड करदी है, तो शरीयत मुसलमान की इज्जत के हवाले नाल इज्जत शरीयत ने किन्ना फोकस किया, किन्नी अहमियत बयान की, बंदा कुरान और हदीस पढ़ता है तो सारी चीज़ा वाजे होंदिया। हालांकि बाज तोहमत एवें दियां ने कि उन्हां ते शरीयत ने हदूद बयान की, हद लगेगी। इतों अंदाजा कर लो कि शरीयत जी एक मुसलमान की इज्जत की किन्नी पासदारी करती है। अच्छा, दूसरी गल है कि अपने इफ्तिखार भाई ने एक रीजन बयान किया बहुतान का, इल्जाम तराशी का झूठ, तो ये अलावा होर भी रीजन है। एक रीजन है बदगुमानी, कि बंदे दे ज़हन जिस टाइम बदगुमानी होंदी है ना, तो फिर अगू एवं की गल मूँह कड़ दिंदा, अगले बंदे च ना हो तो बहुतान बन जाता। जिवें तुसीं मिसाल दी है ना, शरीयत अलहमदुलिल्लाह किन्नी हिफाजत का हुक्म दिंदी है कि एक बंदा वह मूँह च बदबू आ रही है तो फौरन शराब का हुक्म ना ला देवो, कि हो सकता उन्हें शराब मूँह च पाई होवे, उहदा ज़हन बदल गया होवे, उन्हें बाहर कढ़ दित्ती होवे, पीती ना होवे। तो शरीयत ने सानू हुस्ने ज़न रखने का हुक्म दिता है कि बदगुमानी ना करो, कि ना बदनी इस्मुन, कि बाद गुमान जो होंगे ने गुनाह भी होंगे ने। अच्छा, दूसरी गल है कि इस टाइम जब बंदा जिस टाइम किसी कोई इल्जाम तराशी करता है ना, वह समझदा है कि ये बिल्कुल ठीक होएगी, वह अंदर ऐब मौजूद है। हालांकि ये बारे च भी हदीस के अंदर वाजे वाजे फरमाया गया कि गीबत तो बहुतान फर्क की है, यह भी वाजे किया गया है कि एक दफा अकाले सलातो सलाम ने सहाबा कराम ने फरमाया कि तुहानू पता है गीबत की होंगी है। सहाबा कराम ने अर्ज की वल्लाहु आलम व रसूलु आलम, तो अकाले सलातो सलाम ने फरमाया कि गीबत यह होंगी कि जिक्रू का अखा का बीमा यक रहू, कि अपने भाई का इस अंदाज का जिक्र करना जरा उन्होंने बुरा लगे। तो एक शख्स ने अर्ज की यार सल्लल्लाह, अगर वह ऐब अंदर मौजूद हो, फरमाया इसलिए तो गीबत है कि मौजूद, अगर मौजूद ना हो तो फिर बुहतान बन जाएगा। इतों पता चले कि बुहतान गीबत ना वड्डा, कि ऐब मौजूद है तो गीबत, अगर वह ऐब मौजूद ना हो तो बुहतान हो जाएगा। और गीबत के बारे में फरमाया अलगीबत अशद मिन ज़िना, जिहड़ी गीबत है वह ज़िना तो बदतर। तो इतों अंदाजा कर लो कि बुहतान का किन्ना ज्यादा अजाब, किन्ना ज्यादा गुनाह होएगा। सानू गल करन लग्या बहुत ज्यादा एहतियात की हाजत है
जी, खास तौर पर औरत के ऊपर, स्पेशली फीमेल इस्लामिक सिस्टर्स, इनके हवाले से गुफ्तगू करते हुए बहुत सोचना चाहिए। किसी पाक दामन औरत पर जिनाह की तोहमत लगाना 100 साल की नेकियों को बर्बाद कर देता है।
अल्लाह,
मौजमु कबीर के अंदर है और एक और है फैजुल कदीर के अंदर, अगर बिलफर वो शख्स 100 साल तक जिंदा रहकर इबादत करे तो भी ये बोतान उसके इन अमाल को जाया कर देगा। और आजकल ये है कि फलां की बच्ची, आपकी बच्ची नहीं है, आपकी बहन नहीं है। खास तौर पे मैं ये रिक्वेस्ट करूंगा, बेटियां बहन है या नहीं है, दूसरे की बहन बेटी है ना, उसकी इज्जत है, ऐसे ना करें। वो इस तरह घूमती है, वो इस तरह जाती है, दोस्तों में बैठकर बातें कर रहे होते हैं, आप भी देखें। और आपके बच्चे कौन से शरीफ हैं, आप जरा बाहर देखें तो सही, ये बच्चे क्या कर रहे हैं, दोस्तों के साथ बैठकर क्या देख रहे होते हैं और किनको देख रहे होते हैं। आप दूसरों की उसके ऊपर इल्जाम तराशियां कर रहे होते हैं, ये अच्छी चीज नहीं है। मेरे अकाल सलातो सलाम ने ख्वाब में देखे हुए कई मनाजिर का बयान फरमाकर ये भी फरमा के कुछ लोगों को जबानों से लटकाया गया। देखिए, हाथ से लटकाया जाए अजियत है, टांग से लटकाया जाए अजियत है, लेकिन जबान कितनी है। जबान से लटकाया जाए तो जबान से लटकाया गया, जिब्राइल अलैहिस्सलाम से उनके बारे में पूछा तो बताया कि ये लोगों पर बिला वजह इल्जाम गुना लगाने वाले हैं, बिला वजह। और ये कॉमन है, अजाब से डर नहीं लगता कि अगर जबान से लटका दिया गया तो। अब वैसे जरा जबान से लटक कर देखे ना, कहां लटक सकते जबान से, زبان سے لٹکایا جائے گا، پھر دوزخ کے خون اور پیپ ہوں گے وہاں پر رکھا جائے گا ایسے لوگوں کو جو الزام تلاشیاں کرتے ہیں. تو توبہ کریں اور نیت کریں کہ انشاءاللہ ہم اس گناہ سے بچیں گے اور دوسروں کے اس کی ساری زندگی آپ نے داغدار کر دی ہے کسی کے اوپر لگا کے. بہت سارے تو آپ برداشت نہیں کرتے، غلط کرتے ہیں، وہ اپنے آپ کو نقصان پہنچانے کی کوشش کرتے ہیں، لیکن جس نے کیا ہوتا ہے اس کو ریئلائز کرنا چاہیے کہ یار میں یہ کیوں کر رہا ہوں، صرف اس لیے میری واہ واہ ہو جائے اور دوسرا خراب ہو جائے، صرف یہ ہو جائے کہ وہ اس کو لوگ جو ہے ناپسند کریں، اس کی بےعزتی ہو جائے، یہ کوئی اچھی بات تو نہیں ہے کہ ہم اپنے مسلمان بھائی کی بےعزتی چاہتے اور ہماری عزت جو ہے وہ بڑھتی جائے. اللہ ہمارے حال پر رحم فرمائے. آمین. جی شاہد بھائی کیا فرمائے؟
شاہد صاحب، when people tend to blame another person, it's often used as a defense mechanism as well. When a person knows that they've done something wrong and rather looking at their own shortcomings and their own wrongdoings, they will point the finger at another person. And we see that many people tend to use this defense mechanism of blaming others to protect their own feelings of guilt. When they know they're guilty deep down, they know what they've done is wrong, they have this feeling of anxiety. By shifting the blame to somebody else, they think that they can sidestep the actual issue of what's gone wrong. But and their behavior, he also, you know, shows that the actual person who is guilty of the action is himself. But because they're not putting their hands up to it, they're throwing the blame on somebody else. Often, when we look at it, that denial, the defense of mechanism of blaming others, is used by facing situations where a person is faced with a particular situation and he can't handle the situation. Because he can't handle it, he's probably, you know, getting worked up too much. He's putting the blame on somebody else. And this is very common. I will come on to the legal aspect on this, what we call is a cutthroat defense. You know, when two people are involved in something, they both know they've both done it and they don't want to take the rap for it. One's going to say, it's not me who I've done it, it was him. He'll say, well, no, it wasn't me, it's him. And when they end up in court, they both blame each other. In these circumstances, it becomes a cutthroat defense where, you know, the prosecution doesn't have to prove anything. They both go at each other. They're both digging each other deep down. And this is what happens in most cases where people are not accepting their own responsibility, not accepting what they've done is wrong. And rather than saying, okay, what I've done is I'm wrong, I'll take the rap for it. But instead, they're shifting the blame on somebody else. Now you're realizing that if I'm shifting the blame on somebody else, what effect is he having on that person? What effect is he going to have on his family? And what effect is going to have on my family and the rest of the community around me and the relatives? But people don't think about this. They just want to try to find the shortcut out and say, I'm not responsible for it. He's a man. That's the person you need. Unfortunately, it's very common on this.
Allah, Allah. Cases
will
come to you. Allah, Allah. Allah, Tariq bhai, what do you say?
اس میں ایکوزیشن کے حوالے سے، تہمت، بلیمنگ کے حوالے سے بہت سارے نا، جیسے آپ نے بھی کچھ بچوں کی ایگزامپلس دی، بڑوں کی بھی، سب بہت سارے یعنی کہ معاملات اور بہت ساری اعتبارات سے جو ہے وہ لگائے جاتے ہیں بلیمز. تو میں یہاں پر قرآن مجید فرقان حمید کی ایک اور آیت بیان کروں گا، اور وہاں یہ جو ہے گواہی کے اعتبار سے بیان کیا گیا ہے کہ کسی کے متعلق جو ہے غلط گواہی نہ دو، اس کے اوپر غلط الزام نہ لگاؤ. سورہ بنی اسرائیل آیت نمبر 36 میں اللہ تبارک و تعالی ارشاد فرماتا ہے، وَلَا تَقْفُ مَا لَيْسَ لَكَ بِهِ عِلْمٌ، اور اس بات کے پیچھے نہ پڑ جس کا تجھے علم نہیں. اِنَّ السَّمْعَ وَالْبَصَرَ وَالْفُؤَادَ كُلُّ أُولَئِكَ كَانَ عَنْهُ مَسْئُولًا، بے شک کان اور آنکھ اور دل، ان سب کے بارے میں سوال کیا جائے گا. اب ذرا سوچیں، غور کریں، جب ہم سے سوال کیا جائے گا کیا جواب دیں گے وہ لوگ جو کسی پر بلیم کرتے ہیں، جو تہمت لگاتے ہیں. اور پھر واقعی میں اگر بندے کو تھوڑا سا خوف خدا ہونا، تو پھر وہ ڈرے کہ یار یہ میں کیا کر رہا ہوں، کسی کی دنیا، جیسے آپ نے تو گائے والی اگزامپل دی، دنیا بھی تباہ کر دیتے ہیں، لوگوں کی آخرت بھی تباہ کر دیتے ہیں، اس کا کیریئر تباہ کر دیتے ہیں، صرف الزامات لگانے کی وجہ سے لوگوں کو بہت بڑے بڑے نقصانات اٹھانا پڑتے ہیں. تو حدیث مبارکہ میں دیکھیں یہاں پر ایسے لوگوں کے لیے کیا بیان کیا گیا ہے. اللہ اکبر، یہ روایت میں بیان کر رہا ہوں، سنن ابو داؤد شریف، اور اس کا حدیث نمبر ہے 4883. بیان کیا، وَمَن رَمَى مُسْلِمًا بِشَيْءٍ يُرِيدُ شَيْنَهُ بِهِ
حبسه الله على جسر جهنم حتى يخرج من مقال. اس کے بارے میں ارشاد فرمایا نبی کریم صلی اللہ تعالی علیہ وسلم نے, اور یہ سیم روایت سرات الجنان میں بھی اسی آیت کے تحت جو میں نے بھی بیان کی, سورہ بنی اسرائیل کی آیت 36, یہاں پر بھی اسی ٹاپک کے تحت بھی یہی روایت بیان کی گئی ہے. اس کا ترجمہ کیا ہے جو میں نے بھی روایت پڑھی ہے؟ فرمایا نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, جو شخص کسی مسلمان کو ذلیل کرنے کی غرض سے اس پر الزام لگائے, اس پر بلیم کرے, تو اللہ تعالی جہنم کے پل پر اس کو روک دے گا. دیکھیں الفاظ کیا ہے, حبسہ اللہ علی جسری جہنم, کہ اللہ تعالی اس کو جہنم کے پل پر روک دے گا یہاں تک کہ اپنے کہنے کے مطابق عذاب پالے. یعنی کہ جہنم تو آگے ہے نا, وہ جب پل کراس کرے گا اس کے, لیکن اس کو وہی روک دیا جائے گا, علی جسری جہنم, جہنم کے پل پر, وہیں سے اس کی عذاب کی سمجھنے سٹارٹنگ شروع ہو جائے گی. اور باقی جو ردغۃ الخبال ہے اللہ اکبر, اس کے بارے میں تفسیر پڑھ رہا تھا, اس کے بارے میں بیان کیا الوحل الکثیر, یہ ردغہ الوحل الکثیر والخبال الفاسد والمراد ان اللہ يعذبه بعسارۃ اہل النار وصدیدہم, کہ یہ وہ ویسے جو ردغہ ہے نا, ردغہ کا معنی آتا ہے کیچڑ, کیچڑ. اور یہاں پر ارشاد فرمایا کہ اس سے مراد یہ کہ ان اللہ یعذبہ بعسارۃ اہل النار وصدیدہم, کہ وہ لوگ جو جہنم میں پہنچ چکے ہوں گے نا, جو اہل نار ہوں گے, ان کے جو پسینے اور ان کی پیپ, وصدید, صدید کہتے ہیں پیپ کو, ان کی پیپ جو ہے نا وہ جہنم میں جو ہے نا وہ گرتی رہے گی جب وہ ایسی ہو جائے گی جیسے کہ کیچڑ ہو جاتی ہے, تو اب اس کیچڑ کے ذریعے, اس وہ جو پیپ ہے جہنمیوں کی پیپ, اس پیپ کے ذریعے جو ہے ایسے لوگوں کا عذاب دیا جائے گا جو لوگ دنیا میں بلیم کرتے تھے. آج ہم دیکھیں ہمارے سامنے جو ہے نا, جیسے کوئی کسی کی تھوڑی سی پیپ نکالا یا کسی کا پھوڑا پھنسی ہو نا, ہم یوں کہتے ہیں یار یہ کیا ہے, اس طرح سے گھن آتی ہے نا, وہاں آخرت میں کیا کریں گے, سوچنا چاہیے.
جھوٹی گواہی کے بارے ابن ماجہ شریف کے اندر بھی ہے کہ یہ جھوٹے گواہ ہے نا, جھوٹے گواہ قدم بھی نہ ہٹانے پائیں گے کہ اللہ تعالیٰ جہنم واجب کر دے گا, مطلب قدم بھی نہیں ہٹائیں گے جہنم واجب ہو جائے گی. آج تو بعد میں میں ہوں جی گواہ, میں نے دیکھا. ارے کیا دیکھا تھا آپ نے بھائی, آپ نے کیا واقعی دیکھا تھا, سچ دیکھا تھا آپ کو, واقعی 100% پتا ہے کہ جو آپ نے دیکھا تھا وہ سچ تھا؟ خامخائی کے لیے آ جاتے ہیں آگے, میں بتاتا ہوں کیا. یہ یاد رکھیں, آج جو بیماریاں ہیں نا, خیالات پاکیزہ ہوتے ہیں تو صحت بھی اچھی ہوتی ہے, اور جب خیالات گندے ہوتے ہیں نا تو پھر یہی نفرتیں, بغض, کینہ, یہ آپ کی صحت کو بھی ڈیمیج کرتا ہے. یہ اندر ہی اندر کوڑے ہوتے ہیں, بس وہ ترقی کر رہا, وہ چھوڑنا نہیں ہے. اب اس کو الزام لگانا اپنی صحت بھی ڈیمیج کر رہا ہوتا ہے اندر ہی اندر, کیونکہ گندگی پالی ہوئی ہے, گندی سوچ, گندا ذہن, اور پھر وہ اسی وجہ سے وہ گناہوں میں پڑتا ہے. تو جس کا ذہن صاف ہوگا, سوچ صاف ہوگی, اس کی صحت بھی بڑی اچھی ہوتی ہے. یہ بیماریاں جو پل رہی ہوتی ہیں نا اندر ہی اندر, کیونکہ سکون نہیں ہے, حسد ہو گیا ہے, بغض ہو گیا ہے, کینہ ہو گیا ہے, اب یہ ساری چیزیں مل کر لے کر جائیں گی الزام تراشی کی طرف, کہ کسی بھی طرح ہو سکے اس کو ڈیمیج کرنا ہے, کیونکہ میری واہ واہ کام ہو رہی ہے. ارے یہ کیسے آگے چلا گیا, اس کو بس میں نے کسی طرح کرنا ہے, حالانکہ یہ نہیں دیکھ رہا اس کی وجہ سے خود جہنم کی طرف جا رہا ہے. یہ دنیا تو تھوڑی سی ہے, یہ دنیا ہے کیا؟ دنیا تو کسی کی بھی نہیں ہے. اصل تو ہمیں آخرت کی تیاری کرنی ہے کہ میں آخرت میں کامیاب ہو جاؤں, رب عز و جل مجھے بخش دے. اور اگر یہ کام کر رہے ہیں تو آپ کو کیا لگتا ہے کہ کیا ہوگا؟ جو بوئیں گے وہی کاٹیں گے نا. جیسے کپاس آپ ڈال رہے ہیں, بیج کپاس کا ڈال رہے ہیں, تو نکلے گا کیا؟ چاول تھوڑی نکلیں گے اس کے اندر سے, کپاس ہی نکلے گی, اور کیا. اگر آپ مینگو لگا رہے ہیں تو سیب تھوڑی نکلے گا, مینگو نکلے گا. جو بوؤ گے وہی کاٹو گے نا. تو نہ کسی کے لیے گڑا کھودیں, یہ سنا ہے نا, جو دوسروں کے لیے کھڈا کھودتا ہے خود ہی اسی میں گرتا ہے, بچپن سے سنتے آ رہے, لیکن اثر کب ہوگا؟ ابھی ہونا چاہیے, کہیں یہ نہ ہو کہ قبر میں اتر گئے تو پھر کہیں پھنس نہ جائے. بہرحال کچھ کالز ہیں, انشاءاللہ افتخار بھائی کے مدنی پھولوں کے بعد.
سر, ون تھنگ دیٹ یو مینشن دیئر از دی فالس ایکوزیشنز, فالس اوتھس. اسلام برادرز مینشن دیٹ دے ور سٹنگ ان کلاس ود دی ٹیچر اینڈ دی ٹیچر کیم سلائٹلی لیٹ اینڈ ہی واز ا لٹل بٹ سٹارٹلڈ, ہی واز ا لٹل بٹ ان شاک اینڈ دی سٹوڈنٹس دے سیڈ آر یو اوکے, از ایوریتھنگ اوکے, سیڈ آئی ہیو بین انوالوڈ ان ا کار کریش. دے انکوائرڈ اباؤٹ ہم, سیڈ دیئر از نتھنگ رانگ, آئی ایم فائن. And then a call came, and it was one of his colleagues or friends. They said that, are you okay? He said, I'm fine. He said that, he was asking how many people were in the car with you. He said, it was just me. He said, don't worry, write 5. He said, look, it was just me. Where's five come from? He goes, no, just write five. He said, whose fault was it? There's a pious person. The teacher said, look, it's my fault. I pulled out in front and the car hit me. He said, no, it was the other person's fault. That's what you need to write down. He said, I've got no witness to that. I said, don't worry, I'll be a witness as well. He said, any injuries? He said, no injuries, nothing wrong with me. He said, just write these things down, you'll be okay. Now, that teacher was a pious individual. He said, look, thank you for the advice. I can't blame somebody else. It was my fault. I don't need this type of money. For this shortcut to gain the money, I'm not going to blame somebody else and make it difficult for that individual. It was my fault. I pulled out and he or she struck me and the collision happened. Now, the advice that was given to that individual was totally wrong. The blame to go on to somebody else. Many a time on a daily basis, car accidents take place, collisions take place. We know it's our fault, but we blame somebody else. We blame the other driver. When we know 100%, it's our own fault. Just to save our insurance, to save our back, to save our claims for the next 5 years, we tell a whole pack of lies, blame the other individual. Now, the other individual is totally innocent. They were driving along normally. Now, you put all this stress on them because you've blamed them. And like you said, Shasta, when we dig a hole, sometimes we fall in it ourselves. One individual, same advice was given to him. He had never had a car accident. But somebody said to him, just say that you were in my car when I had my accident. And you got whiplash and you got injuries and everything. He was really happy he got given £3,000 or whatever he was given. A few years later, Shasta, he was in reality, he was involved in a car crash. And he was given such serious injuries that he couldn't walk. And if you think back, he lied earlier to say that I've been involved in an accident when he wasn't in that car. And later, in reality, it happened to him.
Aye.
So let's not wish for these things to come upon us. If you're not, then it's very, very typical. We know these things happen. Don't blame others in the road accident collisions. Don't blame people that, for your fault, put the blame onto them and put them under stress and put them under pressure as well. And inshallah, I'll mention another one. Next,
inshallah, thodi der mein kuch kalam bhi lenge. It's time for our segment, today's puzzle. Aaiye dekhte hain ki aaj ke today's puzzle ke andar kya hai. Ji, chala dijiye.
The path of knowledge is the way to Jannah. The path of...
Ye ek hi word hai, words nahi hai.
Ji.
Pahunch gaye aap, kya baat hai ji. Kaise hi pahunch gaye aap. लग तो रहा है ये कोई क्या क्या लफ्ज लिख रहा है, कोई जर्मन लैंग्वेज लग रही है, लेकिन है तो ये इंग्लिश में ही। इफ्तिखार भाई भी पहुंच गए, क्या बात है जी। शाहिद भाई भी पहुंच गए हैं, बाकी मुबल्लिग थोड़ा गौर से देखें इंशाल्लाह।
पहला लफ्ज कौन सा?
पहला तो जी लिखा हुआ है स्क्रीन के ऊपर,
ओरिजिनल।
स्क्रीन के ऊपर जी लिखा हुआ है तो क्या कर सकते हैं फिर आप बताइए क्या हो सकता है पहला लफ्ज जी। इफ्तिखार भाई इनको पहला लफ्ज बता दें क्या हो सकता है। हैव अ गेस। जी एफ पहला लफ्ज है। तो अच्छा जी ये भी पहुंच गए हैं, क्या बात है जी। तारिक भाई भी पहुंच गए। बहरहाल पूछते हैं, सबसे पहले इफ्तिखार भाई ने उठाया था हाथ जी। मुबीन भाई ने भी हाथ उठा लिया, चारों पहुंच गए लेकिन
फॉरगिविंग।
चले जी देखते हैं, जवाब बिल्कुल दुरुस्त है। आप सबका भी यही जवाब है
जी।
गलत होंगे तो सब गलत होंगे, ठीक होंगे तो सारे ठीक होंगे। देखते हैं स्क्रीन के ऊपर क्या आता है। यस, इफ्तिखार भाई का जवाब दुरुस्त है बिल्कुल। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। हमारे पास एक और बड़ा प्यारा एक स्टोरी टाइम है इंशाल्लाह। आइए आपको दिखाते हैं आज कौन सी स्टोरी बताई जा रही है और दिखाई जा रही है।
दिस इज अ स्टोरी ऑफ अ फार्मर हुज नेम वाज अहमद। अहमद हैड थ्री सन्स, दे वर वेरी हैप्पी इन देयर हाउस। However, Ahmed was very worried about one thing, that his sons were very lazy and not interested in working. They didn't used to help him in his work. Finally, after thinking about it a lot, he came up with an idea. He gathered his sons and said to them, "Dear children, there's treasure hidden in our crops, and I want to dig it out, and I cannot do this on my own. So if you guys help me, we can do it together." All the sons agreed to search for the treasure and they started digging the ground, but they did not find the treasure. Seeing this made them extremely furious, thinking that their father lied to them. They complained to their father. So their father said to them that, "Oh dear sons, how can I lie? Lying is an extremely bad and evil habit, and a Muslim can never be a liar. I told you guys that there's treasure in it. So my dear sons, this is true. However, you're rushing in it. And rushing in something is a satanic act. Do as I tell you to do. Take these seeds and sow them in the ground. When all the sons together sowed the seeds, then the farmer said, Now perform ablution and do dua to Allah Almighty after offering salah that, O Allah, make it rain. So they performed ablution, offered salah, and made dua for rain. Allah Almighty accepted their dua and it rained heavily. Within few days, plants started to grow from the crops. The farmer said to his sons that, Look, this is the treasure that I told you guys about. When a person does hard work, then he definitely gets its reward. Mother of Believers, Hazrat Sayyidatuna Aisha Siddiqa radiyallahu ta'ala anha has narrated that Holy Prophet sallallahu ta'ala alayhi wa alihi wasallam has said, Pure food out of your foods is the one that is earned through your hard work.
Sikhar bhai, badi pyare pyare madani phool hai iske andar. MashaAllah.
Ji, there's many madani phool. The first is haste is from shaitan. Rushing and trying to get success or obtain something quickly is not always going to lead to success. The other thing is that you notice that the advice of a father, what the father gives, he is most likely going to be right. He's seen, he's gone through things, and the advice is given to his children in collectively working and doing something and being patient with it to gain the bounties, inshallah. If we follow the advice of our elders and have patience upon that, inshallah, we will see success in our lives as well.
MashaAllah. Inshallah, kuch kalam ki taraf chalte hain, inshallah, kuch kalam sunte hain. Phir mazid hamare kuch segments hain, inshallah, unki taraf bhi chalenge.
Sallu ala al-habib, sallallahu ala Muhammad. Tu sham meri salat hai, alam tera parwana.
Itna to karam kar.
شیر کریم جب جان جان لبوں پر ہو جب جان جان لبوں پر ہو تم سامنے آ جانا چھپا بیٹھے کر کے مجھے دیوانا بے خود کیے دیتے ہیں انداز ہے جان جانا
سبحان اللہ سبحان اللہ. جی افتخار بھائی چلتے, بہت سارے واقعات ذہن میں آ رہے ہیں, چاہے بچوں کے لیں بڑوں کے لیں, بیٹھے بیٹھے الزام لگاتے تو بندہ خود حیران ہوتا ہے کہ کیا بات ہوئی. تو ایک دفعہ کتاب میں تھا ملا جیون جو ہے, اور بیٹھے ہوئے تھے کہیں, تو ایک شخص آیا کہ جی وہ آپ کے گھر والے بیوہ ہو گئے, یعنی کہ جو آ کر خبر دے رہا یعنی کہ آپ کا انتقال ہو گیا ہے اور آپ کے گھر والے بیوہ ہو گئے, یعنی کہ جس کا ہسبینڈ گھر والا انتقال کرے جاتا اس کو کہتے بیوہ ہو گئے. اب وہ کر کے چلا گیا, لوگ اب یہ پریشان جو نا آنکھوں آنسو آ گئے, لوگ کہتے ہیں جی ایسے ہی تھا, وہ کہہ کے چلا گیا, آپ کا پریشان ہو رہے, وہ تو یہ بات تھی, ان کی آنکھوں سے آنسو آ گئے. کہتے مجھے اس پہ نہیں ہے, مجھے حیرت یہ ایک مسلمان جھوٹ کیسے بول سکتا ہے, ایک مسلمان جھوٹ کیسے بول سکتا ہے, مسلمان جھوٹ جھوٹ نہیں بولتا ہے. لیکن آج آپ دیکھیں کہ جھوٹ کا تو لگتا ہے کہ پتہ نہیں کتنے کب جیت چکے, بات بات میں الزام اور یہ اور وہ. انشاءاللہ بتاتے ہی قرآن پاک کے اندر جگہ جگہ جو ہے اس کے بارے میں مسلمانوں کو ایزا دینے کے حوالے سے آیا ہے کہ ایزا نہیں دینی چاہیے, اور یہ ساری چیزیں اسی میں آ رہی ہیں. الزام تراجی کیوں ہے مسلمان کو ایزا پہنچانا, بہتان کیوں لگا رہے ہیں مسلمان کو ایزا پہنچانا, حسد کیوں ہو رہا ہے تاکہ اس کو جو ہے وہ تکلیف پہنچے اور میں جو ہے راحت کے اندر, راحت کے اندر تو ہم نہیں آ سکتے, کسی مسلمان کو تکلیف دے کر آپ کیسے راحت میں آئیں گے. لیکن اگر آپ قرآن پاک پڑھیں احادیث پڑھیں تو ہمیں منع کیا گیا ہے, مسلمان کو اذیت مت دو, مسلمان کو تکلیف مت دو, مسلمان کی حرمت مسلمان کی عزت کعبے سے بڑھ کر ہے, کعبے سے بڑھ کر عزت ایک مسلمان کی ہے. لیکن آج جو ہے وہ آپ دیکھیں مسلمان کو جگہ 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 موقع ملنا چاہیے, ڈھونڈ رہے ہوتے ہیں ڈھونڈ رہے ہوتے ہیں کسی کے اوپر عیب لگائیں, کسی کی عزتوں کی دھجیاں اڑائیں.
جی شاہ صاحب, a very similar واقعہ. Once a man approached a saint and he started to talk about and blame his best friend. Now this is the saint and he's talking about his best friend, blaming his best friend. And the saint said to him, sadly you have come with me with three evils. Three evils that I have seen in you just with your blame game and just with you talking bad. The first is, you have caused me to dislike a fellow Islamic brother. You're trying to cause me to dislike my friend or another Islamic brother. The second thing is, because of your talk, you have caused me to ponder and have worry about that individual. That worry was not in me before you started to blame him and started to talk about him. And number three is that you have tarnished your own character.
Allah.
I have truly come to know that what you are like. So when we sit with somebody and they're blaming somebody else, they're talking about somebody else, what guarantee have we got that they're not going to take our stories and go tell somebody else? You are sitting there enjoying them talking about your friend, talking about your colleague, talking about your family, and you're not stopping him. You're not saying, look, listen, stop. You shouldn't be telling me this, or I don't want to hear it. Now he's going to be going to another individual. Is there any guarantee he's not going to talk about you? So don't sit with these individuals that they're talking about one person here. They're going to be talking about you somewhere else. And this blame game is going to cause a rift in the family, in friendships, with people in your area. Why? Because you got different stories and you got different thoughts about everybody. Different thinking. Now that thinking's become weak about individuals in your own family. Now you wanted to go to their house on the weekend, but because of this weak talk, because of this blaming somebody else, now you've changed your mind. Now that week's turned into a longer period and you don't go. So don't sit with individuals that blame others. And inshallah, azawajal, your life will be at ease and that negativity won't come into your mind for no reason about other people.
Chugal khor kehlate hai na, chugal khor jannat mein nahi jayega. Idhar ki udhar lagate hai, udhar ki idhar lagate hai. Achha, isme ek aur problem ye bhi hota hai. Apna Tariq bhai, hamari bhi aksariyat na kacche kaan wali hai. Jaise hi suna hai aur wo bas hota na ke wo बढ़ना शुरू हो गया, जब तक आगे ना निकाल दे यकीन कर लिया, वो तो हर सुनी झूठा होने के लिए यही काफी है कि हर सुनी सुनाई बात जो है ना वो आगे पहुंचा दे, बस हमें मिली इधर, और जब तक हम आगे उसको चढ़ा ना देंगे मैसेजेस के जरिए, सोशल मीडिया के जरिए, वो कहते हैं ना हमारा पेट हल्का नहीं होगा। भाई पेट वेट ऐसे नहीं हल्का होता, आप बोले वो मेरा पेट बढ़ रहा है, और बहुत से लोगों का होता है वो, बात अंदर ही अंदर हो रही होती है, तो इससे पेट नहीं हल्का होता है भाई, आपके गुनाह जो है ना वो बढ़ रहे होते हैं, इसको समझिएगा। ये गुनी होता है वो ये पेट का, बहुत से सुना होगा। अब इसमें भी क्या कहते हैं, गीबतें और तोहमतें आ जाती, पता ऐसे ऐसे नाम आ रहे होते हैं, क्या वो क्या न्यूज न्यूज जो अलग अलग चैनल होते हैं कि ये न्यूज वाला, ये न्यूज वाला, यार आपको क्या प्रॉब्लम है किसी के से? आप खुद कौन से कितने नेक हो जो फला के नाम दे रहे होते हैं। अच्छा यहाँ पर एक और ब्लेम आता है कि भाई फला उधर से इधर का है, तो ये फला न्यूज का है, तो ये फला न्यूज का है। भाई किसी भी न्यूज का है, आपको क्या प्रॉब्लम है? प्रॉब्लम सिर्फ ये हो गया हमारे साथ कि हम उठाते हैं बात यहाँ की कि ये मेरा कसूर नहीं है, फला वो पिछले जो गुजरे ना उनका था। नई कोई आएगी, यानी कि नई मैनेजमेंट आएगी ना, आप क्या हुआ, यू वॉन्ट टेक बैड ब्लेम ऑन देम सेल्फ, प्रीवियस का था, प्रीवियस से बोलेंगे भाई हम तो ठीक देकर गए थे, इनका कसूर था। हर कोई ब्लेम गेम खेलना होगा भाई, कोई तो कसूरवार होगा ना। अपने जो अब ब्लेम है उसको लेना समझे, उसको लीजिए ताकि आपका मसला हल हो। खामखाई के लिए जो है ना वो ढोल पीट रहे होते हैं किसी और की, जो है ना वो बातों का कसूर अपना होता है और ढाल किसी और के ऊपर रहे होते हैं।
जी बिल्कुल ऐसे ही है, और जैसे कहते हैं ना कुछ चीजें ऐसी हैं, अब जैसे आपने बताया ना कि लोग आगे पहुंचा देते हैं, फिर वो उससे और आगे और आगे और आगे बढ़ते बढ़ते। सईद साहब इसमें कुछ चीजें ऐसी भी हैं, जिस तरह से हम सुनते ना एक लफ्ज इस्तेमाल करते हैं सदका जारी है, एक ऐसी लफ्ज जो है ऐसी चीजों के बारे में लफ्ज इस्तेमाल होता है गुनाह जारी है।
अल्लाह,
ये ऐसे शख्स के लिए जो किसी के बारे में एक्यूजेशन करे, किसी के बारे में ब्लेम करे, जबकि वो उसमें नहीं है मौजूद, और उस ब्लेम को उसने आगे बयान कर दिया, फिर उसने आगे बयान कर दिया, उसने आगे। अब जिस फर्स्ट शख्स ने बयान किया ना, ये समझ लें ये शख्स जो ना बेचारा गुनाह जारी में मुब्तला हो गया ना। जिस तरह से वो नहीं है कि जैसे कि बयान किया गया है कि दुनिया में हर जो भी किलिंग हो रही है उसका एक गुना काबिल को भी मिलता है, जिसने जो हज़रत आदम अलैहिस्सलाम का बेटा था। क्यों? इसलिए कि जो है वो उसने उसकी शुरुआत की, उसने उसकी इब्तिदा की। तो वो लोग जो किसी के बारे में ब्लेम स्टार्ट करते हैं, सोशल मीडिया पे पोस्ट डाल देते हैं, यकीन जाने ये जो ना शायद दुनिया में जो ना समझते हो कि हम सेव हैं, कुछ नहीं हो रहा। जैसे कि वो इफ्तिखार भाई ने भी जो ना पहले एक एग्जाम्पल दी, जैसे कि आफ्टर 3 ईयर्स उसको जो ना वो कार क्रैश हो गई, लेकिन ये तो चलो दुनिया में उसको सजा मिल गई ना। यकीन जाने कुछ लोग ऐसे हैं जिनको दुनिया में सजा नहीं मिलती, लेकिन आखिरत की जो सजा है ना इससे बढ़कर है। और फिर ये ब्लेम करना उन चीजों में से एक चीज है कि जिसका कोई कफारा नहीं है, जिसका कोई कफारा नहीं है। ये यहां पर मैं रिवायत बयान कर देता हूँ, इसके हजरत अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु रावी हैं, फरमाया नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया कि 5 चीजों का कफारा नहीं है। नंबर 1, अल्लाह ताला के साथ किसी को शरीक ठहराना। नंबर 2, किसी का नाहक कत्ल करना। नंबर 3, मोमिन पर तोहमत लगाना। नंबर 3, मोमिन पर तोहमत लगाना। नंबर 4, मैदान जंग से भाग जाना। नंबर 5, ऐसी जबरी कसम जिसके जरिए किसी का माल लाहक ले लिया जाए। तो यहां पर थर्ड जो बयान किया गया ना, کہ جس کا کوئی کفارہ نہیں ہے, جن جن چیزوں کا کفارہ نہیں ان میں سے تھرڈ یہ بین کیا ہے کہ کسی مومن پر, کسی شخص پر تہمت لگا دینا. تو یہ جو تہمت لگانے والے نا, یہ ذرا سوچیں, ذرا غور کریں ہم کس قدر برا کام کر رہے ہیں.
وَيْلٌ لِكُلِّ هُمَزَةٍ لُمَزَةٍ, پارا 30 کے اندر خرابی ہے اس کے لیے, کس کے لیے؟ جو لوگوں کے منہ پر عیب کرے اور پیٹھ پیچھے بدی کرے. اور یہ کامن ہے, یعنی کہ پیٹھ پیچھے تو وہ کرنا بدی کرنا, اس سے بتا اچھی بات نکلتی ہی نہیں ہے. بھائی آپ نہ بات کریں, خاموش ہو جائیں, لیکن سامنے بھی جو ہے برائی کر رہے ہوتے ہیں, پیچھے بھی برائی کر رہے ہوتے ہیں. ایک اور جگہ قرآن پاک میں, ولا تجسسو, اور عیب نہ ڈھونڈو اور ایک دوسرے کی غیبت نہ کرو. یہ بھی دیکھیں آپ, وہ عیب ڈھونڈنے کی وجہ سے تو یہ ہو رہا ہے کہ الزام کیوں لگا رہے, اس کے عیب ڈھونڈ کر پھر الزام لگا رہے ہوتے ہیں, پھر کہیں حسد کے اندر پڑ رہے ہوتے ہیں. ایک اور مقام پر ہے سورۃ الاحزاب میں, اور جو ایمان والے مردوں اور عورتوں کو بے کیے ستاتے ہیں, انہوں نے بہتان اور کھلا گناہ اپنے سر لیا. یہ کھلا گناہ ہے, یہ یاد رکھیں, گناہ جہنم میں لے کر جائے گا. اور یہ کبیرہ گناہوں کے اندر ہے, تہمت لگانا, مسلمان کی بے عزتی کرنا, یعنی یہ اتنا سخت ہے کہ لکھا ہے کہ آدمی کو ملنے والا سود کا ایک درہم اللہ کے نزدیک 36 بار زنا کرنے سے زیادہ برا ہے. اور بے شک سود سے بڑھ کر گناہ کسی مسلمان کی بے عزتی کرنا ہے. یہ تو بڑے گناہ سمجھے جاتے ہیں, لیکن مسلمان کی بے عزتی کرنا ہماری نظر میں کوئی چیز ہی نہیں ہے. اللہ ہمیں عقل سلیم عطا فرمائے. نہ کرے یار, نہیں بنتی ہے کوئی بات نہیں, الزام تراشیوں پہ تو نہ آئے نا. اللہ جانتا ہے کہ آپ کی نیت کیا, اس کی نیت کیا ہے. نہ کرے کسی کو رسوا, نہ کرے کسی کو ذلیل. کل کو آپ کو اگر رب کی پکڑ آ گئی تو آپ کہاں بچیں گے؟ نہیں بچ سکیں گے. پھر بتائیں کیا ہوگا, گھر کے اندر بھی ہوں گے تو رسوا ہو جائیں گے. تو دعا کرنی چاہیے, اللہ میں لوگوں کے عیب ڈھونڈنے سے بھی بچوں, لوگوں کے عیب اچھالنے سے بھی بچوں. اللہ میری عزت کی بھی حفاظت فرما, زوال نعمت سے بھی بچائے رب کریم ہمیں, اور عزتوں کے جو ہے نا وہ کیا کہتے ہیں نعمتوں کے پھر جانے سے بھی بچائے. تو یہ دعائیں کثرت سے کرنی چاہیے.
آمین. شاہ صاحب باقی ماشاء اللہ تصویر بڑے اچھے انداز میں بیان کی. تو شاہ صاحب نے کتاب کا حوالہ دیتا ہے نا, زواجی روانی اقتراف القبائر بنام جہنم میں لے جانے والے مال. اس کتاب کا بندہ مطالعہ کرے تو پتہ چلتا ہے کہ ایسے ایسے عذابات گناہ دے کافی ساری چیزیں سانو معلومات نہیں ہوتی. کتاب کا مطالعہ کرے تو پتا چلتا جی چیزیں کومن نے معاشرے کے اندر, تو پھر بندے کے دل کے اندر ڈر بھی پیدا ہوتا ہے. باقی مسلمان دی دل آزاری کرنا, مسلمان تکلیف دینا, اذیت دینا, یہ کنیاں وعدہ نے حدیث پاک دے اندر. جن نے کسی مسلمان نو تکلیف دیتی انہیں مینوں تکلیف دیتی, جن نے مینوں تکلیف دیتی گویا انہیں اللہ تعالیٰ نے تکلیف دیتی. ایک حدیث اندر فرمایا, المسلم من سالم المسلمون من لسانہ و یدہ, مسلمان او وے کہ جڑے زبان تے ہاتھ تو دوسرے مسلمان محفوظ رہن. ایتھے تسی اندازہ کر لو کہ ایک مسلمان دے ہاتھ دے وچ دوسرے دی عزت دا خیال کرنا یہ کنی اہمیت, کنی تاکید ہے کہ قرآن و حدیث دے اندر اس حوالے چ فرمایا گیا. بلکہ ہر ایک دیکھ لے کہ مومن جڑا بندہ نا اپنے واسطے جڑی چیز پسند کردا نا وہ اپنے مسلمان بھائی واسطے پسند کردا ہے. اسی غور کر لے کہ کوئی ساڈے تے بلیم کرے, ساڈے تے الزام لاوے, ساڈی غیبت کرے تو ساڈا کی حال ہوئے گا. ایک واقعہ ہے, ایک صحابی رسول دا لا دینے والا واقعہ ہے. ابو ذر غفاری رضی اللہ تعالیٰ نے, وہ صحابی نے کہ جنہاں دے بارے وچ فرمایا گیا ہے کہ غیر حجازی یعنی حجاز مقدس بعد جڑے صحابہ جنہاں نے اسلام قبول کیتا نا, پنجواں نمبر انہاں دا بہت ہی جلیل القدر صاحب تقویٰ, حالانکہ انہاں دی مثالاں دتیاں جاندیاں, انہاں دی ہسٹری پڑھ کے ویکھ لو تو بندہ اشش کردا ہے. انہاں نے ایک دفعہ ایک دوسرے صحابی نوں کہا دتا, اے کالی ماں دے بیٹے, اے لفظ کیا, حالانکہ اج کل دے مروجہ گندے الفاظ نہیں سن, ٹھیک ہے. تو یہ انہوں نے اس ٹائم کیا سی, علماء نے وضاحت کی تھی کہ جس ٹائم انہوں الفاظ کی حرمت بھی نازل نہیں سی, صرف انہوں نے کیا, اے کالی ماں دے بیٹے. تو آقا علیہ الصلوۃ والسلام نے جس ٹائم پتہ چلا تو آپ نے سردنش فرمائی اور ملامت فرمائی, تو آپ نے فرمایا کہ اے بزر تیرے اندر زمانہ جاہلیت کی خاصیت موجود ہے. تو آپ رضی اللہ تعالیٰ عنہ انہیں پشمان ہوئے, شرمندہ ہوئے کہ اگے سنو تسی کہ انہوں نے آپ نے یہ ازالہ کس انداز نال کیتا کہ آپ رضی اللہ تعالیٰ عنہ اس صحابی دی بارگاہ چ گئے جنہاں دے بارے چاکیا سی. اچھا اوتھے جا کے نا آپ نے اپنا رخسار گال زمین تے رکھ دیتی تے فرمایا کہ جس جدوں تک تسی میرے گال دے اوتے اپنا پیر نہیں رکھو گے میں اپنا فیس اپنا چہرہ زمین تو نہیں چکاں گا. اچھا سامنے جڑے سن صحابی انہاں نے مقام دا پتہ سی کہ جلیل القدر صحابی ابو ذر غفاری رضی اللہ تعالیٰ عنہ, وہ تے نہ مننے کہ نہیں کوئی مسئلہ نہیں میں یعنی یہ نہیں کر سکتا, لیکن آپ نے بار بار اصرار کیا کہ میں اپنا چہرہ جڑا زمین تو نہیں چکاں گا جنہاں تک تسی عمل نہ کرو. پھر وہ جڑے سامنے صحابی سن انہوں نے بادل نہ خواستہ یعنی نہ چاہتے ہوئے آپ رضی اللہ تعالیٰ عنہ دے چہرہ مبارک تے پیر رکھ کے نا فوراً ہٹا لیا تے پھر معاف کر دیتا. ایتھے تسی اندازہ کرو کہ ابو ذر غفاری رضی اللہ تعالیٰ صاحب تقویٰ کہ صرف آ لفظ اس ٹائم ان الفاظاں دی حرمت بھی نازل نہیں سی, پھر بھی آپ نے کس انداز نال معافی منگی اور وہ صحابی جنہ دے بارے چ گل آکی سی حضرت بلال حبشی رضی اللہ تعالیٰ عنہ, اے صحابہ کرام دا انداز مقام کے معافی منگن دے اندر بھی جھجک محسوس نہیں سن کردے. اسی اج کل کنے کنے منہ بھر بھر کے الزام تراشیاں پھر بھی معافی نہیں منگدے, سانو اپنے حال تے ہونا چاہیے.
اللہ اللہ
شاید بھائی جسٹ کم ان دا اسپیکٹ وین وی ٹاک اباؤٹ ادر پیپل وی ٹینڈ ٹو بیک بائٹ بیلٹل پیپل اگینسٹ ذوز پیپل ہو وی ہیو ا گرج اگینسٹ ہو وی ڈونٹ گیٹ آن وِد اینڈ واٹ وی ٹینڈ ٹو ڈو از وی blame them and we think that we're winning the battle over them. There's no battle, but that is the feeling we probably have, that winning the battle over them and getting a higher level than that person. What we don't realize is that blaming the other person, what goes around comes around, because sooner or later that will backfire and you know we'll be placed in a situation where we will be proven wrong in front of other people and the embarrassment which we will feel in that circumstances. So why face in that situation from the beginning? And the other aspect, Shahzab, is that when we tend to blame other people and people tend to realize that this person is always, you know, accusing other people unnecessarily, there's nothing, you know, of that nature, you tend to lose that communication, you tend to lose that trust with the people and that friendship with people. People soon begin to realize that, you know, this person is a compulsory liar. Whatever he's saying is, you know, there's no value to it, there's no weight to it. They start to distance themselves away from you, and at the end you're left alone. There's some people, you know, who are known as, they suffer from an illness called narcissism, which they think that what they say is right and everybody else is wrong, but in reality deep down they know that what they're doing is wrong, but because they have self-convinced themselves, you know, that's the illness which people suffer as well.
بات بالکل آپ ٹھیک کہہ رہے ہیں. ایک اور بڑی پیاری حدیث پاک ہے, مجھے یاد آئی, آقا علیہ الصلوۃ والسلام نے فرمایا کہ جو اپنے کسی مسلمان بھائی کی عزت کی حفاظت کرے گا, اس کی عزت کی حفاظت فرمائے گا اللہ تعالیٰ قیامت کے دن ایک فرشتہ مقرر فرمائے گا جو اسے عذاب سے بچائے. آپ دنیا میں اپنے مسلمان بھائی کی عزت, یعنی جو الزام تراشی کر رہا ہے وہ تو لگا کہ کیا کر رہا ہے, وہ اصل میں مسلمان کو ذلیل کرنے میں, اپنے مسلمان بھائی کی بےعزتی کرنے, لیکن اگر آپ اپنے مسلمان بھائی کی عزت کی حفاظت کرنے پہ جائیں گے اللہ تعالیٰ فرشتہ مقرر فرما دے جو آپ کو عذاب سے بچائے گا. تو ہمیں کیا کرنا ہے؟ اچھا, فیملی کے اندر بڑا پرابلم ہے, کسی کی فیملی, جن کی میں یہ ایک بات میں نے غور کی ہے کہ جب تربیت میں کمی رہ جائے نا یہ چیزیں ہوتی ہیں, جب ان کی تربیت میں کمی ہو تو پھر یہ حسد الزام طرح کی چیزیں آتی ہیں. فیملیز کو دیکھیں آپ, بڑی پیار محبت ہوگی گھر والوں میں آپس میں, یعنی ہسبینڈ اینڈ وائف, اچھی فیملی ہے, بیچ میں چغل خور آئے گا, بوسوں کو دیکھا نہیں جائے گا, الزام لگائیں گے تمہارا ہسبینڈ اس طرح کرتا ہے, تمہارا گھر والا, تمہاری بچوں کی امی اس طرح کرتی ہے. اب یہ الزام تراشی گھر میں گئے, ماں باپ جو تھے انہوں نے دیکھا نہیں, اچھا جی تو جو تمہارا جو گھر والا ہے تو وہ تم سے یہ کہتا ہے, تم یہ کیوں مانتی ہو, جواب کیوں نہیں دیتی ہو, تمہارے ان لوز یہ کہتے تم کیوں نہیں کر, یعنی کہ بلا وجہ کی الزام تراشیاں ہوتی ہیں, ایک دوسرے پہ بہتان باندھتے ہیں اور گھر کے گھر برباد کر دیتے ہیں. کسی نے ایڈوائس دی ہوگی میری ایک کی بات, یعنی ٹائم ہی نہیں ہے نا سچ وہ تحقیق کرنے کا, اگر کوئی آپ کے پاس کوئی خبر لائے پہلے معلوم تو کر لو سچ ہے یا نہیں, نماز پڑھنے کا ٹائم نہیں ہے, قرآن پڑھنے کا ٹائم نہیں ہے, تحقیق کرنے کے لیے کون جاتا ہے اور ہر بات کو آگے پہنچا دیتے ہیں. آپ کے گھر میں آپ کی بچی, آپ کا بچہ کوئی بات کرتا ہے, ابھی ریسنٹلی ایک بات ہوئی تو انہوں نے کہا جی منع کر دی, میں کہ منع کر دیا میں معلوم کرتا, کہتے نہیں نہیں ایڈوائس کی ہے. اب منع کرنے میں ایڈوائس کرنے میں زمین آسمان کا فرق ہے, منع کرنے کا مطلب ہے یہ چیز نہیں ہے منع کر دیا گیا ہے, ایڈوائس کرنے کا مطلب میری ایڈوائس یہ آپ نے ایڈوائس پوچھی ہے, لیکن وہ بات کرتے ہیں نا اس کو آپ بالکل پریکٹیکلی لیجئے گا, 10-12 لوگوں کو کھڑا کریں کان میں ایک بات کریں, دوسرے نے تیسرے نے چوتھے پریکٹیکل بتایا, جب 10th-12th کے بعد پہنچے گی وہ بات ہی بالکل الٹ ہو جائے گی, بولا کچھ اور تھا نکلا کچھ اور ہوتا ہے, وہ بولے گا میں ادھر کھڑا ہوں, وہ وہاں تک جب خبر پہنچے گی کہ میں قبر میں جو ہے وہ جانے کی تیاری کر رہا ہوں. اس طریقے سے بھی افتخار میں باتیں جو ہے نا وہ پتہ نہیں کہاں سے کہاں جاتی ہے, پھر الزام تراشیاں شروع ہو جاتی ہے.
جی شاہ صاحب, whenever you hear from any individual, make sure you hear both sides of the stories. What you hear, listen to it, absorb it. Then if you get an opportunity, speak to the other individual that they are blaming and find out the other side of the story. Normally, there will be a total different version from them and a different version from you. But if you don't investigate and you don't listen to the other side, then you're going to be passing on that information. And then what happens is, instead of resolving the situation, you'll be making it worse. Another thing that I would like to add on here, Shah Sahib, is that yes, we blame humans, but we also blame objects. I'll give you an example. That you call somebody to your house to do some work, wallpapering, tiling, you know it's going a little bit wobbly, it's going down, it's going bent, it's going slopey. You say to him, look, listen, stop, just have a look from here. Does it look okay? He says, yeah, I'm doing it fine. The wall's bent. The wall's slanted. Or the floor slanted. He's not blaming that he's got it wrong. He's not accepting that. Look, the tiles are going all over the place. So the wallpaper's sloping, the pattern's all over the place. He's blaming the wall. And the famous saying is that the bad workman blames his tools.
Yeah.
And we blame the tools. So we can't do something. We can't do a task. Just accept or can't do it. If you call me, shows up to your house and say, can you sort out the electrics? Instead of saying, look, I can't do it, I can say, yeah, don't worry, I can do it. I'll sort it out. The next day, you got no lighting in the whole house. So what happens is individuals, they have to accept that they can't do certain jobs, rather than trying to make money from them or make people get even more worried or disturbed or waste their material or their work or waste their time. Just say, look, I can't do it. Find somebody else. And if you are interested in doing something, then learn about it, build the skill up, then go out and start teaching it. So don't blame the wall. Don't blame the floor. Don't blame the tools. Look at yourself. So when you look at yourself, a lot of situations will be resolved. There's many people, Shahzab, out there, then they're upset with somebody because they've probably done something wrong in their house. And when you mention their name, their face goes red. Don't mention his name. He wasted 40,000 of mine on the extension. He wasted 60,000 of mine here. He done my electrics wrong. He done this wrong. Why? Because that person didn't stop. He continued until he destroyed everything. And then he blamed everybody else. So take responsibility. Don't blame the wall or the floor, inshallah. You look at yourself.
Recently, ek Islam bhai tha. उसके घर में इलेक्ट्रिक का प्रॉब्लम हो गया। मैं कहता हूँ शैंडिलिया थोड़ा लगाना था, तो उसने इस्लाम भाई को बोला कि मतलब जो वर्कर्स का इलेक्ट्रिशियन, उसको बोला आप कर देना। बोला मसला ही नहीं, मैं आके कर दूंगा। वो आया तो उसने लगा दे पूरे घर की लाइट उड़ा दी। अच्छा, अब उसको खुद को पता नहीं, वो लगा रहा, उसके बाद देखा कि वो थोड़ी देर के बाद गायब। अब उसको फोन कर रहे, फोन नहीं उठा रहा, घर की लाइट उड़ी हुई है। अब ये परेशान कि शायद कुछ लेने गया हुआ घर में, मैंने लाइट लगानी थी, बंदा गायब हो गया। अब वो फोन कर रहे, एक दो घंटे के बाद फोन उठा के बोला भाई वो कहाँ हो, क्या क्या हुआ है? तो कहने लगा कि वो जो कि भाई वो असल में मेरा कसूर तो नहीं है, वो जो आपका पिछला इलेक्ट्रीशियन था ना, उसने रेड की जगह ग्रीन लाइट वायर की हुई थी, यानी वही ब्लेम गेम। तो मैं तो अपने हिसाब से बिल्कुल ठीक जा रहा था, तो मैंने जब किया तो लाइट उड़ के, मुझे तो नहीं पता, लेकिन मुझे अब कोई और काम, यानी छोड़ के चले गया। अब वो हुआ ये कि ये नहीं माना कि मेरा कसूर है, भाई आपका काम था ठीक करना, आप पूरे घर की लाइट उड़ा के चले गए और ब्लेम दे रहे हो कि पिछला। वो बोला जी मैंने तो 12 साल 13 साल पहले काम कराया था घर में इलेक्ट्रिक का, उसके बाद मैंने कभी काम ही नहीं कराया, पिछला कौन आया था जी, जब मैंने घर लिया उससे पहले काम हुआ हुआ था। तो आपकी बात बिल्कुल ठीक है, वो कभी टूल्स को ब्लेम कर रहे होते हैं, कभी किसी चीज को ब्लेम दे रहे होते हैं, अपनी जो है वो ब्लेम जो है वो नहीं ले रहे होते। अल्लाह हमारे हाल पर रहम करो। जी तारिक भाई क्या फरमा रहे?
एक अरबी दाना शख्स का एक कॉल है, कहते हैं कि अल बोहतानु अलल बरी अस्कलु मिन जिबाल रासियात। फरमाते हैं कि दूसरों को ब्लेम करना, ये जो ना हकीकत में अजीम पहाड़ों से भी ज्यादा संगीन है, यानी कि ये इतनी बड़ी बात है कि बड़े बड़े पहाड़ भी जो ना उसके आगे समझने कुछ नहीं है। और दूसरी बात, यहाँ पर मैं एक रिवायत बयान करना चाहूंगा और इससे जो ना हमें दर्स हासिल करना चाहिए, और ये रिवायत इमाम मुस्लिम ने सही मुस्लिम शरीफ में बयान की है और इसके रावी हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु हैं, और बहुत मशहूर है, कई मरतबा हमारे मदनी चैनल के नाज़रीन ने सुनी होगी, लेकिन मैं इसको दोबारा यहाँ पर बयान कर देता हूँ। फरमाया नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने, सहाबा किराम अली मरदवान सामने मौजूद हैं और नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम इस्तिफ़सार पर फरमाते हैं अतदरून मल मुफलिस, क्या तुम्हें मालूम है कि मुफलिस कौन है, कंगाल शख्स कौन है? तो सहाबा किराम अली मरदवान ने जवाब दिया, कौलू
الْمُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ. تو صحابہ کرام علیہ رضوان نے عرض کیا کہ مفلس وہ شخص ہے, کنگال وہ شخص ہے جس کے پاس کوئی درہم نہ ہو یا سامان نہ ہو. فقال, تو نبی اکرم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا, ارشاد فرمایا, ان المفلس من امتی یأتی یوم القیامت بصلاة وصیام وزکاة ویأتی قد شتم هذا وقذف هذا واکل مال هذا وسفک دم هذا وضرب هذا فیعطا هذا من حسناته وهذا من حسناته. ارشاد فرمایا کہ میری امت کا مفلس شخص, کنگال شخص وہ ہے کہ جو قیامت والے دن آئے گا, بصلاة نماز کے ساتھ, وصیام روزے کے ساتھ, وزکاة زکاة کے ساتھ, اور قد شتم هذا وقذف هذا, وہ اس حال میں آئے گا کہ اس نے کسی کو گالی بکی ہوگی. وہ قذف هذا, قذف, قذف کا معنی ہی عربی میں اگر انگلش میں کریں تو وہ بلیمنگ, قذف 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 کا معنی بلیم. وہ قذف هذا, اور اس نے کسی پر الزام لگایا ہوگا. وہ اکیلا مالا ہاضا, یا کسی کا مال کھایا ہوگا. وہ صفح کا دما ہاضا, یا کسی کی کلنگ کی ہوگی, کسی کو ناحق مارا ہوگا. وہ دارا بہاضا, اور کسی کو ہٹ کیا ہوگا. فیعطا ہاضا من حسناتہ وہاضا من حسناتہ, تو اس شخص کی نیکیاں ان لوگوں کو دے دی جائے گی جس کے ساتھ اس نے برا کیا نا, جس کو کل کیا یا جس کے اوپر بلیم کیا یا جس کا مال کھایا. جی پھر کیا فرمایا, فَإِن فَنِيَتْ حَسَنَاتُهُ, پھر جب فنا ہو جائیں گی اس کی حسنات, اس کی نیکی ختم ہو جائیں گی, قَبْلَ أَن يُقْضَى مَا عَلَيْهِ أُخِذَ مِنْ خَطَايَاهُمْ فَطُرِحَتْ عَلَيْهِ ثُمَّ طُرِحَ فِي النَّارِ, تو پھر کیا ہوگا, پھر اس شخص کے جو گناہ ہیں, جو ان لوگوں کے جن کے ساتھ اس نے یہ زیادتی کی ہے, جس کو بلیم کیا ہے, اس شخص کے گناہ اب اس شخص کے اوپر ڈالے جائیں گے جس نے بلیم کیا تھا. اور پھر فرمایا فتوریہ علیہ ثم توریہ فی النار, پھر اس شخص کو جہنم میں ڈال دیا جائے گا. تو یہ حقیقت میں جو ہے نا مفلس شخص, کنگال شخص یہ, بھلے کتنے پیسے ہیں لیکن یہ جو ہے نا مفلس کے متعلق حدیث پاک میں بیان کیا.
واقعی آج بڑے نمازی پرہیزگار وہ نظر آ رہے ہوں گے, لیکن قیامت کے دن جائیں گے, الزام تراشیاں بھی کی ہوں گی, بہتان بھی لگائے ہوں گے, لوگوں کے عیب بھی جو ہے وہ بتائے ہوں گے, یہ ساری نیکیاں چلی گئیں تو کیا ہوا. صبح کو اٹھ رہے ہیں, محنت کر رہے ہیں, تہجد بھی پڑھ رہے ہیں, حج بھی کر رہے ہیں, عمرے بھی کر رہے ہیں, لیکن پتہ چلا آخر میں کچھ بھی نہیں ہوا. کس وجہ سے؟ کہ اپنی زبان کنٹرول نہیں رکھ سکتے تھے, اپنی ذہن کو, اپنی سوچوں کو جو ہے وہ کنٹرول نہیں کر سکتے تھے, لوگوں کی برائیاں دیکھنے سے اپنے آپ کو جو ہے اور ان کی برائیاں اچھالنے سے بچا نہیں سکتے تھے. تو کہیں ایسا نہ ہو کہ یہ چیزیں ہمیں جہنم میں لے جائیں. تو پلیز کوشش کیجئے, اچھا ماحول, اچھے لوگ. ہم بار بار یہ کہتے ہیں دعوت اسلامی, مدنی چینل, اچھے لوگ, علماء کی صحبت, یہ وہ چیزیں جو آپ کو ریمائنڈر جو ہے بار بار دلاتی رہتی ہیں. کچھ کالز بھی ہیں انشاءاللہ, آئیے کچھ کالز کی طرف چلتے ہیں انشاءاللہ.
My name's Ina and I'm calling from Birmingham. I like your program. My family like it as well. I like Naf Country. Noor wala aaya hai, noor ki aaya hai. Sare aalam mujhe dil ko kaisa noor chaya hai. As-salatu was-salamu alayki ya Rasulullah. As-salatu was-salamu alayki ya Habibullah. Jazakallahu khairan.
آمین 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 ماشاءاللہ. چلیں جی, آپ فیملی کے ساتھ دیکھتے ہیں, جزاک اللہ, کلام سناتے ہیں جی. اچھا ایک میں کچھ ایک اور چیز بھی افتخار پہ, اس کو لائٹ لیتے ہیں, جیسے بات کرتے کرتے یہ بھی بلیم ہے جس کو سمجھ. وہ چور ہے, یہ کتنا بڑا الزام ہے کبھی ہور کیا ہے, وہ دو نمبری آدمی ہے, پر بات کرتے ہوئے ریئلائز ہی نہیں کیا ہے. تو پھر یہ بھی کہہ رہے ہو تو اس کی شکل دیکھی ہے کیسی بات, کیا بھائی اللہ نے بنایا اس کو جیسا ہے, وہ دیکھا کپڑے کیسے پہنتا ہے, کبھی کپڑوں پہ لگ جائیں گے, کبھی اس کی جسم کے اوپر لگ جائیں گے, کبھی. اچھا پھر یہ بھی کہتے ہیں کہ بھائی یہ آپ نے سنا اس کے بارے میں باتیں ہو رہی ہیں, دال میں کچھ تو کالا ہوگا نا, دال میں کچھ کالا ہوگا, آپ کو کس نے بولا ہے کہ کالے کو ڈھونڈے یا سفید کو ڈھونڈے, کیوں کسی کے بارے میں لگے ہوئے. بھائی بول نہیں, کچھ تو ٹھیک ہوگا جو بات ہوئی, بھائی ضروری تھوڑی ہے سارا ٹھیک ہو, ساری اس بےچارے کے اوپر الزام ہو, افواہ ہو, اور آپ آگے سے اور جو ہے وہ تیل کا کام کر رہے ہیں کہ اور آگ لگ جائے اور آگ بھڑکے. آپ کو کس نے بولا کہ اس کے بارے میں پڑ جائے کہ وہ ایسا ہے تو وہ ایسا ہے, بولے بات بس آپ نے کامن سنا ہوگا, یہ چور ہے چور. ارے بھائی ایک مسلمان کو چور کہہ رہے ہو, کچھ سوچو تو صحیح ہے, کیا اتنا بڑا الزام لگا رہے ہو کسی کے اوپر,
چوری کس کو کہتے ہیں؟ کبھی اس کے بارے میں آپ کو ڈیفینیشن بھی پتا ہے کہ چوری کس کو کہتے ہیں؟
جی شاہ صاحب, a very important point that you've directed our attention towards is that we take and we make these comments very very lightly against another Muslim. You know, we heard people, we hear people say that, you know, he's eaten this money, he's a, like you said, he's a thief, he's a chor. They're making these comments and they're not even realizing what they're saying. They're slandering that individual. There's no evidence, there's no proof against him, there's nothing being proven against him, but they say, I know. How do you know? You're sitting at home and you're saying that he's a thief. What have you seen in him? Where's your evidence? Where's your proof? Remember, without proof, without evidence, you can't say something against another Muslim. And even if he has done something wrong, when did you try to rectify him? If you know he is stealing or he's doing something wrong, try to rectify him, try to correct him if he's done something wrong, and try to persuade him to go on the right path. But normally, Shah Sahib, we say about those individuals, like it's linked. We say about those individuals that we don't get on with. We have that malice, we have that jealousy, they might be doing better than us. So we direct our arrows, we direct our frustration, we direct our blame towards that individual. So something hits him. Jee. Something, you know, so we tarnish him, that we damage throw, yeah. We, some kind of damage is afflicted on him, we throw this mud towards him. But we know that, you know, it's not true. And we want the people, the public to believe that this individual, he's no good. And yet that person, he could be a pious individual, he could be a practicing individual, he could be doing many good actions more than us. He could have done many acts that are accepted in the court of Allah Azza wa Jal. He could even be such an individual that Alhamdulillah Azza wa Jal, many people are benefiting from. He could be supporting many families back home. We don't know about it. Yeah. But we have got this mindset that, you know, we phone somebody and we say, give me some news, what's the latest? You know, in our own, we say that, what am I supposed to bring you from? I'm a reporter.
reporter.
So ask about 5-6 times, you say, there's nothing fresh apart from the fruit that I brought in the kitchen. There's nothing there available. That's old. But they're forcing you to say something about somebody, then from there, that's it. It's gone on to another path, and they say, yes, we knew this. So we shouldn't be fishing for information about others. We shouldn't be looking for faults in others, blaming others, and trying to get that fresh news. It's not fresh news. Yeah. It's not. It's old news, and it's news that even if you had heard about it, say, no, there's many people, Shah Sahib, that you probably lived, you've lived in these communities, we've lived in these communities, you've never, ever heard them say anything bad about anybody. Same. You know, those individuals, they've lived in our communities, you've sat with them in majalis, you've sat with them, you've talked with them, but from their lips, they've never, ever uttered anything bad about anybody. Their husband, their children, their neighbors, you say something to them, it's like, it's, Alhamdulillah, everything's fine. These are the type of people we should learn from. But unfortunately, we even put them down. You say, look, they're very simple people. They don't know nothing. They don't even talk. How he or she going to be living in their house? These people are not going to be successful. We even blame them and, you know, make them look bad. So inshallah, like you said, this terminology, don't take loosely. Chor, thief, you know, he's a fraudster. He's eating the money. He's taken this. Where's he got this tablet from? He must have done some fraud. He must have done this. This is coming out of our league. All these things we're blaming, we're trying to associate and link it to something negative. Be happy for the brother. Be happy for the family. I pray, Allah, you gave them. Allah, bless me as well. You know, something positive should come out of our heart.
Khabiz guman, khabiz dil se hi nikalta hai. Ye yaad rakhiye. Khabiz guman, khabiz dil se hi nikalta hai. Apni socho ko paak kar dein. اپنے کردار کو پاک، اپنی سوچوں کو پاک رکھیں گے تاکہ آپ کے جو الفاظ نکلیں، آپ کے جو کردار، وہ اچھا اور صاف نکلے. جب سوچ ہی گندی ہوگی تو بندہ کرتا بھی گندی چیزیں ہی ہیں. تو اپنی سوچ، اپنے اچھے ماحول میں، آپ کے سامنے امیر علیہ سنت دامت برکات ہونے کی ذات مبارک ہے، آپ کے سامنے سمپل لائف. آپ نہیں دیکھیں گے کہ لوگوں کی برائی کرتے ہوئے کوئی ایسی باتیں ہوئے جیسے انہوں نے کہیں گے جی یہ ان کو پتہ ہی کچھ پتہ نہیں. آج پوری دنیا میں دیکھیں ان کے ماننے والے ہیں. اب آئے تو صحیح نا تقوی پرہیزگاری کی طرف. خام خائی کے لیے اپنے آپ کو، ایک تو ہوتا ہے ہوشیار اور ایک ہوتا ہے ڈیڑھ ہوشیار. خام خائی اپنے آپ کو ڈیڑھ ہوشیار سمجھنا اور یہ اسی چکر میں کہیں جہنم کی طرف نہ جانا پڑ جائے. جو ہوتا ہے نا کہہ رہے ہوتے ہیں کہ اب کسی، اچھا بہت سے منہ سے بھی نہیں کہتے، بڑے وہ کہتے ہیں ہوشیار ہوتے ہیں. چھوڑو یار مجھے پتا اس کے بعد یہ کر تو دی آپ نے، بچا گیا اس بیچارے کی عزت کا، ان کو شک و شبہات میں ڈال دیا. میری زبان مت کھلوا یا مجھے پتا ہے وہ کیسا ہے، میں جانتا ہوں کیسا ہے، بس رہنے دو. یہ جملہ کہہ کر نا
آپ نے تو وہ اتنا کچھ کر دیا کہ جس کو نہیں بھی پتا وہ بھی کہے گا کوئی مسئلہ ہے نا. ایسے جملے کر کے وہ کوئی اپنے آپ کو ہوشیار سمجھ رہے ہوتے. آپ یاد رکھیں آپ لوگوں کے سامنے ہوشیار بن گئے لیکن رب کے عذاب سے کیسے بچیں گے؟ وہ جانتا ہے کہ آپ کی نیت کیا ہے, کہ آپ کس وجہ سے یہ جملہ کہہ رہے ہیں. لوگوں کو مشکوک کر دیا, لوگوں کو شک میں ڈال دیا اس جملے نے. آنکھ سے مجھے پتا ہے. کیا پتا ہے آپ کو؟ کچھ بھی نہیں پتا ہے, کچھ بھی نہیں پتا ہے عذاب کے بارے میں آپ کو کچھ بھی نہیں پتا ہے. بلا وجہ کی باتیں کرنا, بلا وجہ کی الزام تلاشیاں کرنا یہ عذاب میں مبتلا کر دے گا. پلیز ٹرائی ٹو ریئلائز یور سیلف اینڈ پلیز آلسو پاس دس میسج. Blaming other will not take you to success. No, you have to take your own responsibility. Inshallah, zawajal, aap kamyabi ki taraf jayenge. Kalam, inshallah, aap to time thoda sa reh gaya. Phir humne ending ki taraf bhi jana hai. Ek, do shaar.
Noor wala aya hai, noor lekar aya hai. Sare alam mein ye dekho kaisa noor chhaya hai. As-salatu was-salamu alayka ya رسول اللہ, الصلاۃ والسلام علیک یا حبیب اللہ. جب تلک یہ چاند تارے جھلملاتے جائیں گے, جب تلک یہ چاند تارے جھلملاتے جائیں گے, تب تلک جشن ولادت ہم مناتے جائیں گے. نور والا آیا ہے, نور لے کر آیا ہے, سارے الصلاۃ والسلام علیک یا رسول اللہ, الصلاۃ والسلام علیک یا حبیب اللہ. جتھے مدنی دا ڈیرا اے نی جندڑی چل چلیے, ایتھے کوئی نہ تیرا اے نی جندڑی
time for today's وظیفہ انشاءاللہ. پھر آخر میں ہم جو میسج ہمارے مبلغین دینا چاہتے ہیں وہ بھی لے لیں گے. اسپریچل کیور فار بخار, بہت بخار ہوتا ہے لوگوں کو. بڑا سمپل وظیفہ ہے, دیکھیے اسکرین کے اوپر. بسم اللہ الکبیر, بسم اللہ الکبیر. ون سفرنگ فرام فیور شوڈ ڈیسائڈ بسم اللہ الکبیر ان ابنڈنس, انشاءاللہ عز و جل بخار جو ہے وہ دور ہو جائے گا. چلیں جی انشاءاللہ اب آخر میں مبلغین کی طرف چلتے ہیں. کیا میسج دینا چاہتے ہیں آخر میں؟
میسج عرض کروں گا کہ کوشش کریں کہ ابھی سے نا اپنی زبان کو ہر شخص قابو میں رکھے. اور بعض اوقات دنیا میں سزا مل جاتی ہے لیکن ہر مرتبہ ایسا نہیں ہوتا. جیسے وہ خیر پورا ایک واقعہ ہے, لیکن جیسے وہ امام مالک رحمۃ اللہ تعالی علیہ جو مدینہ طیبہ میں ایک عورت کا انتقال ہو گیا, تو جناب وہ عورت جو ہے دوسرے عورت کو غسل دینے کے لیے گئی. جب غسل دینے کے لیے گئی تو اس کا ہاتھ جو ہے وہ چپک گیا اس کی ران پر, اس کی تھائی پر. تو جناب بہت لمبا واقعہ, مختصر بیان کر رہا ہوں اس کو. تو جب چپک گیا تو وہ جو گھر والے تھے انہوں نے کہا کہ بھائی یہ اس کو ہٹاؤ, نہیں ہٹ رہا تھا. تو انہوں نے کہا کہ بھائی اس کا ہاتھ کاٹ دو. تو وہ جو غسل دینے والی عورت آئی تھی اس کے گھر والے آ گئے, انہوں نے کہا نہیں بھائی ہاتھ نہیں کاٹو بلکہ اس کی تھائی کا, اس کی ران کا وہ حصہ کاٹ دو جو جہاں چپک گیا. بہرحال خلاصہ یہ کہ حضرت امام مالک رحمۃ اللہ تعالیٰ علیہ کی بارگاہ میں یہ کیس پہنچا. امام مالک رحمۃ اللہ تعالیٰ علیہ اس وقت جج تھے. تو جب وہ آئے نا, انہوں نے پردے میں رہ کر ان خاتون سے پوچھا جو غسل دے رہی تھی کہ یہ بتا تو جب غسل دے رہی تھی تو نے یہ کیا تو نے کیا کہا تھا جو تیرا یہ ہاتھ یہاں پر اسٹک ہو گیا؟ تو پھر اس نے ذہن پر زور ڈالا اور کہا کہ میں نے یہ کہا تھا کہ یہ جو عورت مر گئی اس کے بارے میں کہا تھا کہ اس عورت کے فلاں سے تعلقات ہیں. جیسے جملہ کہا تھا وہ وہاں وہیں پر ہی وہ جنا وہاں یہ ہاتھ اسٹک ہو گیا. تو امام مالک رحمۃ اللہ تعالیٰ نے اب تین چار کوسچنز کیے, پوچھا کہ کیا تو نے اس عورت کو اس آدمی کے ساتھ کسی گھر میں دیکھا؟ کہا کہ نہیں. کہیں جاتے ہوئے دیکھا؟ نہیں. کہیں بات کرتے ہوئے دیکھا؟ نہیں. تو پھر تو نے یہ کیوں کہا؟ تو اس نے کہا کہ میں نے یہ دیکھا تھا کہ یہ عورت اس آدمی کے گھر کے سامنے سے گزر رہی تھی اور اس کی طرف یوں کر کے دیکھ رہی تھی, اس وجہ سے میں نے اس پہ یہ الزام لگا دیا. بس امام مالک رحمۃ اللہ تعالی نے فرمایا کہ اس کو سزا دی جائے گی. سید صاحب اس کو جو پھر امام مالک نے اس کو جو وپس لگانے کا کہا, 1 کوڑا 2 کوڑے 58 یہاں تک کہ 79 کوڑے اس کے لگ گئے, اس کا ہاتھ اسٹل جو اسٹک رہا. جب پورے اس کی پنشمنٹ پوری ہوئی نا اس وقت جو انہوں نے سزا سنائی تھی 80 وپس کی, جیسے 80th کوڑا اس کو لگا نا 80واں پھر اس کا ہاتھ جدا ہوا. تو جو میسج دینا چاہوں گا نا وہ یہ کہ دنیا میں ہر شخص کو اس کی سزا مل جائے یہ ضروری نہیں ہے, بلکہ آخرت میں کہیں ایسا نہ ہو کہ اس سے زیادہ جو بڑی سزا ہو. آج ہمارے ساتھ ایسا نہیں ہوتا کہ ہمیں دنیا میں ہی سزا مل جائے, بہت کم ایسا ہوتا ہے. تو کوشش کریں کہ ہم اپنے آپ کو ان عذابات سے بچا کے رکھیں.
شاہد بھائی آپ کیا میسج دینا
چاہتے ہیں؟ شاہد صاحب, when we look at problems, arguments, quarrels, fights between friends, families, whoever it is, they don't happen just out of nothing. There's always a reason behind it. And most of the time what we tend to realize is that somebody has put a blame on somebody. And without having to investigate what actually the truth is, people tend to fight over matters unnecessarily. The message I would like to pass is that before you take any step, speak to a person who has ever made a blame against you, approach them directly, speak to them, remain humble, don't lose your temper, don't get angry over anything, speak to the person directly, keep in good company who will keep you away from such matters of backbiting and surrounding other people or making accusations, and inshallah you'll be safe from this kind of aspect.
The very simple message, Shah Sahib, is that if somebody does blame you and you haven't done nothing wrong, there's nothing to worry about. If you know you haven't done nothing wrong, don't worry about it. Inshallah Azza wa Jal, somewhere down the line you'll be proven that you are innocent, inshallah.
MashaAllah.
شاہ صاحب, اگر ساڈے سامنے کوئی آ کے کسی کی غیبت کرے, بہتان لگائے, تو ساڈی ذمہ داری ہے اسی اپنے مسلمان بھائی کی عزت بچائیے, اور عزت رو محفوظ رکھیے. کہ حدیث پاک کے اندر آقا علیہ الصلوۃ والسلام نے فرمایا, جو مسلمان کسی مسلمان کی ایسی جگہ مدد نہ کرے جہاں اس کی عزت پامال کی جا رہی ہو اور اسے گالیاں دی جا رہی ہوں, تو اللہ عز و جل اسے ایسی جگہ رسوا کرے گا جہاں وہ اپنی مدد کا طلبگار ہوگا. اور جو مسلمان کسی مسلمان کی ایسی جگہ مدد کرے جہاں اسے گالیاں دی جا رہی ہیں اور اس کی عزت پامال کی جا رہی ہے, تو اللہ تعالیٰ اس کی ایسی جگہ مدد فرمائے گا جہاں وہ اپنی مدد کا طلبگار ہوگا. یہ حدیث ہے اور ہمیں بہت کچھ لیسن دے رہی ہے.
اپنا بہت خیال رکھیے گا, انشاءاللہ کیپ واچنگ مدنی چینل. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
The path of knowledge is the way to Jannah. The path of knowledge is the way to Jannah. Jannah.